میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمد للہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد، وأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. اللہ پاک کے سب سے آخری نبی محمد عربی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کر آراستہ کرو، تمہارا درود پڑھنا قیامت کے روز تمہارے لیے نور ہوگا۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد، یوم عاشور، عاشورہ جسے ہم کہتے ہیں، اس تاریخ کو اگرچہ کئی واقعات بیان کیے گئے ہیں، یہ ایک اپنی اہمیت ہے اس کی، اپنے 10 محرم کی، یوم عاشور کی، اور کافی سارے واقعات اس تاریخ کو رونما ہوئے ہیں، مگر ایک واقعہ ایسا بھی ہے جو ہر سال ہمیں اہل بیت کی محبت میں سے اضافہ بھی ہوتا ہے اور ہم اس کا ذکر بھی کرتے ہیں، اور وہ ہے واقعہ کربلا۔ اور جب ہم واقعہ کربلا کی بات کرتے ہیں تو اس میں ہم بالخصوص جس مبارک ذات کا ذکر کرتے ہیں، وہ نواسۂ رسول مولا علی شیر خدا کرم اللہ تعالیٰ وجہ الکریم کے آنکھوں کی ٹھنڈک، خاتون جنت بی بی فاطمہ رضی اللہ تعالی عنہا کے کلیجے کا سکون، دل کا سکون، امام حسن مجتبی رضی اللہ تعالی عنہ کے بھائی جان، حضرت سیدنا امام علی مقام، امام حمام، امام تشنا کام، امام حسین رضی اللہ تعالی عنہ کا ذکر کرتے ہیں۔ آج انشاءاللہ کچھ امام حسین رضی اللہ تعالیٰ عنہ کے تعلق سے عرض کرتے ہوئے واقعہ کربلا کی طرف آپ کو لے کر چلوں گا۔ ظاہر کی تفصیل تو بہت زیادہ ہے، سوانح کربلا بہت پیاری کتاب ہے، اس میں تفصیل، کافی تفصیل ہے، اور پوری تفصیل بیان کرنے کے لیے بہت وقت چاہیے ہوتا ہے، تو انشاءاللہ جتنا بن پڑے گا ہم ذکر کریں گے۔ اللہ پاک ہمیں خطا سے بچائے، اور اللہ پاک ہمیں عشق اہل بیت میں ڈوب کر ذکر کرنے اور امام حسین کا ذکر سننے کی توفیق عطا فرمائے۔ سید الشہداء امام حسین رضی اللہ تعالی عنہ، آپ کی ولادت 5 شعبان 4 سنہ ہجری کو مدینہ منورہ میں ہوئی۔ پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم نے آپ کا نام حسین اور شبیر رکھا، آپ کی کنیت ابو عبداللہ اور لقب سبط رسول اور ریحانت رسول ہے۔ آپ اور آپ کے بھائی جان امام حسن مجتبی رضی اللہ تعالی عنہ جنتی نوجوانوں کے سردار ہیں۔ حضور اکرم صلی اللہ تعالی علیہ وآلہ وسلم کی چچی حضرت ام فضل بنت حارث، حضرت عباس بن عبد المطلیب رضی اللہ تعالی عنہ کی زوجہ، ایک روز حضور اکرم صلی اللہ تعالی علیہ وسلم کی بارگاہ میں حاضر ہوتی ہیں اور عرض کیا، یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم، آج میں نے بڑا پریشان کرنے والا خواب دیکھا ہے۔ پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، کیا کیا خواب دیکھا؟ عرض کی، آقا بہت شدید خواب ہے اور پریشان کرنے والا خواب ہے، خواب بیان کرنے کی ہمت نہیں ہو رہی تھی۔ پیارے آقا صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بیان کرو کون سا خواب ہے؟ انہوں نے عرض کی، میں نے دیکھا کہ جسد اطہر یعنی نبی پاک صلی اللہ علیہ وسلم کو جو جسم مبارک ہے، ایک ٹکڑا کاٹا گیا اور میری گود میں رکھا گیا۔ میں گھبرا گئی، ان کو گھبراہٹ ہو گئی کہ نبی پاک صلی اللہ علیہ وسلم کے جسم کا ایک حصہ کاٹ کر میری گود میں ڈالا گیا۔ ارشاد فرمایا، تم نے بہت اچھا خواب دیکھا ہے۔ کیا فرمایا رسول پاک صلی اللہ علیہ وسلم نے؟ تم نے بہت اچھا خواب دیکھا، انشاءاللہ فاطمہ کے بیٹا ہوگا، وہ تمہاری گود میں دیا جائے گا۔ یعنی امام حسین رضی اللہ تعالی عنہ کی ولادت سے پہلے ہی اس ولادت کا خواب دیکھ لیا گیا تھا، نبی پاک صلی اللہ علیہ وسلم نے اس کی تعبیر بھی یہی ارشاد فرمائی، اور ایسا ہی ہوا۔ حضرت سیدنا امام حسین رضی اللہ تعالی عنہ کی ولادت ہوئی اور حضرت ام فضل کی گود میں ہی آپ دیے گئے۔ ام فضل کے فرماتی ہیں، میں ایک روز حضور اکرم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو کر امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کو آپ کی گود میں دیا، کیا دیکھتی ہوں کہ رسول پاک صلی اللہ علیہ وسلم کی آنکھوں سے آنسو بہ رہے ہیں۔ میں نے عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، میرے ماں باپ آپ پر قربان، کیا معاملہ ہے، یہ کیا حال ہے؟ فرمایا، جبریل علیہ السلام میرے پاس آئے اور انہوں نے یہ خبر فرمائی، یہ خبر دی مجھے کہ میری امت میرے اس بیٹے کو قتل کرے گی، یعنی امام حسین رضی اللہ تعالی عنہ کے تعلق سے۔ میں نے کہا، کیا اس کو، یعنی حسین کو؟ فرمایا، ہاں، اور میرے پاس وہاں کی سرخ مٹی لائے جہاں پر حسین رضی اللہ تعالی عنہ کو شہید کیا جائے گا۔ یعنی امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کی جو شہادت تھی، اس کی جو شہرت تھی، یہ آپ کی ولادت سے ہی مشہور ہو چکی تھی کہ آپ شہید کیے جائیں گے، اور کئی حدیثوں میں یہ بات ہمیں واضح طور پر نظر آتی ہے کہ امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کی شہادت آپ کی ولادت سے ہی مشہور تھی۔ اور آپ ہر ذی شعور، اسپیشلی جو آل اولاد والا ہے، وہ میری بات بخوبی سمجھ سکتا ہے۔ ایک مثال دے رہا ہوں کہ آپ کسی کے کوئی بیٹا پیدا ہوتا ہے اور بیٹے کے پیدا ہوتے کو کہہ دیتا ہے کہ اسے فلاں بیماری ہے، اور ہمارے میڈیکل میں اس کا علاج نہیں، اس کے ماں باپ کا حال کیا ہوتا ہے؟ اس طرح کوئی اور خبر ہو جاتی ہے، ذرا غور کرے کہ اس گھرانے پر کیا بیتی ہوگی، مولا علی پر کیا بیتی ہوگی، سیدہ فاطمہ رضی اللہ تعالی عنہا پر کیا بیتی ہوگی، دیگر صحابہ کرام علیہ و رضوان جو نبی پاک صلی اللہ علیہ وسلم کے اہل بیت سے بے پناہ محبت کیا کرتے تھے، ان پر کیا بیتی ہوگی جب پتہ چلا ہوگا کہ حسین شہید کیے جائیں گے، امام حسین شہید کیے جائیں گے، یعنی پیدائش سے ہی شہادت کی اطلاع۔ مگر کمال ہے، ہم نے کہیں کسی روایت میں یہ نہ پڑھا کہ مولا علی نے، بی بی فاطمہ نے، امام حسن مجتبیٰ نے، خود رسول پاک صلی اللہ علیہ وسلم نے کبھی کوئی یہ دعا کی ہو کہ یا اللہ حسین سے یہ معاملہ ٹل جائے، نہیں، حالانکہ ان کی دعائیں قبول ہیں، یہ تو دعا کرے اور دعا قبول ہی قبول ہے، مگر کہیں بھی ہم نے نہیں پڑھا کسی کتاب کے اندر کہ انہوں کہیں کہیں بھی دعا یہ کی گئی ہو کہ ان سے یہ معاملہ ٹل جائے، کیونکہ امتحان کی تیاری کی جاتی ہے، امتحان چھوڑا نہیں جاتا۔ امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کو اس امتحان کے لیے باقاعدہ تیار کیا گیا، اور ایسا ہی ہوا اور یہ شہرت بڑھتی چلی گئی۔ میں آپ کو چند روایتیں بیان کرتا ہوں کہ جس سے اور مزید پتہ چلے گا کہ ام المومنین حضرت سیدتنا عائشہ صدیقہ رضی اللہ تعالی عنہ سے روایت ہے کہ رسول اکرم صلی اللہ علیہ وسلم فرمایا، مجھے جبریل نے خبر دی کہ میرے بعد میرا یہ بیٹا یعنی امام حسین رضی اللہ تعالی عنہ زمین پف میں قتل کیا جائے گا، اور جبریل علیہ السلام میرے پاس یہ مٹی لائے، انہوں نے عرض کیا کہ یہ حسین رضی اللہ تعالی عنہ جہاں شہید ہوں گے یہ وہاں کی خاک وہاں کی مٹی ہے، طف اس مقام کا نام ہے جس کو کربلا کہتے ہیں۔ ایک اور روایت میں ہے کہ پیارے آقا فرماتے ہیں میرے پاس وہ فرشتہ آیا جو اس سے پہلے کبھی نہیں آیا تھا، اس نے عرض کیا کہ آپ کے اس بیٹے یعنی امام حسین رضی اللہ تعالی عنہ یہ قتل کیے جائیں گے، شہید کیے جائیں گے، اور اگر آپ چاہیں تو میں آپ کو زمین کی مٹی لا کر دکھاؤں جہاں وہ شہید ہوں گے، پھر اسے تھوڑی سرخ مٹی پیش کی۔ اسی طرح حاکم نے ابن عباس سے روایت کی کہ ہم کو کوئی شک باقی نہ رہا، اور اہل بیت اطہار علیہم رضوان اس بات پر بالکل متفق تھے کہ امام حسین کو کربلا میں شہید کیا جائے گا۔ یعنی اتنی شہرت تھی جس کی میں نے آپ کو چند ایک تفصیلات بیان کی ہیں۔ یہ تو کچھ اس طرح کا ایک موضوع تھا کہ یہ بات مشہور تھی امام علی مکہ امام حسین رضی اللہ تعالیٰ عنہ کی ولادت سے ہی کہ امام حسین شہید کیے جائیں گے۔ اب ہم اس معاملے کی طرف چلتے ہیں کہ آخر یہ کہ اب تو وہ بچپن کا پھر جوانی کا اور یہ سارا ایک معاملہ تھا، اور بڑے مطلب کہ نبی پاک صلی اللہ علیہ وسلم کی محبت اور پیار اور چومنا اور سینے سے لگانا اور بشارتیں دینا، یہ سب پھر روایتیں ہمیں ملتی ہیں کہ کس طرح بچپن گزرا، جوانی گزری وغیرہ وغیرہ۔ مگر چلتے ہیں اس معاملے کی طرف کہ آخر یہ کربلا کا جو واقعہ ہوا اس کی ابتدا ہوئی کہاں سے۔ اس کے لیے یزید پلید کو مطلب بیان کرنا پڑے گا۔ حضرت سیدنا امیر معاویہ رضی اللہ تعالی عنہ کی وفات کے بعد، آپ کے انتقال فرمانے کے بعد یہ تخت پر بیٹھا یزید پلید۔ اچھا، اب یزید کے تعلق سے، کیونکہ یہ پیدا ہوا 25 سنہ ہجری کو، یہ پیدا کب ہوا؟ 25 سنہ ہجری کو۔ یاد رکھے امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ کی ولادت ہوئی 4 سنہ ہجری کو، تقریباً 20-21 سال کا فرق تھا۔ مقام و مرتبہ تو اپنی جگہ پر، عمر میں بھی امام حسین رضی اللہ تعالیٰ عنہ ان سے بڑے تھے، اس بدبخت سے بڑے تھے۔ کہتے ہیں کہ نہایت بدنما، بد شکل، موٹا، بد تمیز، سرکش یہ شخص تھا جس کا نام ہے یزید۔ فاسق و فاجر تھا، سخت گناہگار تھا، شرابی، بدکار، ظالم، بے ادب و گستاخ تھا۔ یہ اس کا انٹروڈکشن ہے، یہ اس کا تعارف ہے کہ یہ تھا کون۔ یہ تھا محرمات، جو ایک محرم ہوتے ہیں جن میں آپس میں نکاح حرام ہوتا ہے، ان کے نکاح سود وغیرہ جیسی چیزوں کو اس نے عام کیا، کھلا کانٹا کر دیا۔ اس بے دین نے اعلانیہ ان تمام تر چیزوں کا رواج دیا،
اور مدینہ منورہ مکہ مکرمہ کی اس بدبخت نے بے حرمتی کروائی. یہ جو انٹروڈکشن جو اس کا تعارف, یعنی اس یہ کون تھا بدبخت, تعارف کا لفظ بھی تھوڑا سا عزت والا ہے, کیا اس کے لیے بولنا, یہ ایسا بدبخت شخص تھا. اب یہ جیسے ہی تخت پر بیٹھا تو اس نے بیعت کے لیے کہ میری بیعت کی جائے اور مجھے تسلیم کیا جائے, اس نے مختلف جگہ پر مکتوب روانہ کیے, لیٹر روانہ کیے. اور مدینہ منورہ کے عامل جب یزید کا پیغام لے کر امام حسین رضی اللہ تعالی عنہ کی بارگاہ میں جب حاضر ہوا کہ آپ یزید کی بیعت کریں, تو امام علی مقام امام حسین رضی اللہ تعالی عنہ اس کے فسق و ظلم کو جانتے تھے کہ یہ کیسا شخص ہے, اور اس کی نااہل ہونا یہ بالکل واضح تھا, کوئی اس میں شک و شبے کی گنجائش نہیں تھی. آپ اتنا تو شعور اب آپ کو بھی ہوگا, جب آپ بھی کسی سے بیعت کرتے ہیں تو اس کو ایک عالم, نیک, متقی کیا کیا دیکھنا چاہتے ہیں. لیکن یہ تو چلو بیعت پیر ہے, وہ تو ایک الگ بیعت تھی, تو یہ ہو ہی نہیں سکتا تھا کہ یزید جیسے شخص کی بیعت امام حسین رضی اللہ تعالی عنہ کر لیں. تو امام علی مقام امام حسین رضی اللہ تعالی عنہ نے انکار کر دیا کہ میں اس فاسق و فاجر اور ظالم کی بیعت تو نہیں کر سکتا. اسی طرح حضرت زبیر رضی اللہ تعالی عنہ نے بھی کیا. اب امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کا جو بیعت سے انکار کرنا تھا, اس نے یزید کو مشتعل کیا, اس نے اس کو انتقام پر, اور اب وہ اقتدار کا معاملہ ہوتا ہے نا, یہ مصیبت ہے بڑی اقتدار, یار یہ سیٹ, یہ اقتدار, یہ عہدہ, یہ بڑی مصیبت ہوتی ہے, یہ بڑے ظلم کروا دیتی ہے, بڑی زیادتیاں کروا دیتی ہے. اللہ پاک ہمارے حال پر رحم فرمائے. یہ جو دعوت اسلامی غیر سیاسی ہے نا, صحیح ہے یار, اپنے بس امیر سنت نے ہمیں بس مصطفیٰ کریم صلی اللہ علیہ وسلم کی غلامی کی جو بیان وہ دیا نا راستہ, یہ بس وہ غلامی کی سیٹ صحیح ہے, باقی اپنے کو یہ اقتدار نہ چاہیے. اللہ پاک ہمارے حال پر رحم فرمائے, بڑا خونخوار معاملہ ہو جاتا ہے, اور آدمی اقتدار میں پتہ نہیں کیا کیا کر بیٹھتا ہے, اور کئی ظلم کرتا ہے. اب امام علی مقام امام حسین رضی اللہ تعالی عنہ یہ تو تھے شیر خدا کے فرزند, انہیں اپنی جان کا معاملہ نہیں تھا کہ یہ مجھے نقصان پہنچائے گا, مسئلہ یہ تھا کہ اس نے جو کچھ ظلم کرنا ہے تو کئی مسائل پیدا ہو جائیں گے. چنانچہ امام علی مقام امام حسین رضی اللہ تعالی عنہ جو آپ نے یزید کی بیعت کرنے سے انکار کر دیا, پھر آپ نے سرکار صلی اللہ علیہ وسلم کی بارگاہ میں حاضری دی, مدینہ منورہ میں تھے, اور سارا معاملہ بارگاہ رسالت میں بیان کیا کہ آج آپ کے نواسے کا یہ حال ہے کہ اس کا مدینہ منورہ میں اب رہ نہیں سکتے, اور آخری سلام عرض کرتے ہوئے آپ مکہ مکرمہ آپ نے سفر اختیار کیا. اور یہ واقعہ شعبان کی 4 تاریخ کو ہوا, 60 سنہ ہجری, 60 سنہ ہجری, شعبان کی کون سی تاریخ تھی؟ 4, 4th شعبان کو یہ واقعہ ہوا کہ آپ مدینہ منورہ سے مکہ مکرمہ آپ نے سفر اختیار کیا, اور وہیں پر آپ اب رک گئے مکہ مکرمہ میں. اب ہوا یہ کہ اہل کوفہ جو تھے وہ حضرت امیر معاویہ رضی اللہ تعالی عنہ کے ہی دور سے آپ کو تشریف آوری کی دعوت دیا کرتے تھے کہ تشریف لائیے تشریف لائیے, اور امام علی مقام نہیں گئے. اب یزید جب تخت پر بیٹھا تو یہ سلسلہ بڑھ گیا امام علی مقام کی طرف, کوفے والوں کی طرف, کہ ہمیں اس کے ظلم سے, اس کی زیادتیوں سے, اور اس کے اس نظام سے آپ ہمیں بچا سکتے. اور اس وقت اور کون تھا, جس وقت یہ واقعہ ہو رہا ہے, یہ بات ہو رہی ہے, روئے زمین پر کسی نبی کا نواسا نہ آتا سوائے امام حسین کے, اور یہ ان کا مقام و مرتبہ سمجھنا کو مشکل نہیں ہے. امام حسن مشتبہ تو یہ خود شہید ہو چکے تھے, انتقال فرما چکے تھے, اب کوئی تھا کون؟ امام علی مقام امام حسین رضی اللہ تعالی عنہ تھے. آپ کی جلالت, آپ کا نام, آپ کا تقوی, آپ کی پرہیزگاری اور آپ کے فضائل تھے, وہ جانتے تھے سب, تو نگاہ تو اسی طرح جانی تھی نا کہ امام آپ ہمیں بچائیں. اور امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کی طرف مسلسل मक्तूब आने लगे, लेटर आने लगे। अब ये व्हाट्सएप तो है नहीं, व्हाट्सएप तो है नहीं भेज दिया, ईमेल तो है नहीं भेज दिया, टेलेक्स तो है नहीं कि भेज दिया। 150 मक्तूब आए, 150 मक्तूब का आइंदा तो समझते आप, लोग घोड़ों पर और ऊंटों पर आकर मक्तूब पहुंचाया करते थे, लेटर पहुंचाया करते थे। कूफा से मक्का मुकर्रमा लेटर पहुंचाना कोई इतना आसान ना था, और वहां से ये 150 लेटर का आना। अब इमाम अली मकाम इमाम हुसैन रदी अल्लाह तआला अन्हु जैसा जलील कदर सहाबी, जलील कदर इमाम, जब उनके सामने ये सारी बातें आएंगी तो इसे नजरअंदाज नहीं किया जा सकता था। आप इस पर गौर फरमाते रहे कि अब क्या किया जाए, कुछ अब यह याद रहे कि करबला का वाकिया, शहादत का वाकिया ये मशहूर है, सहाबा जानते हैं, अहले बैत अतहार जानते हैं, और ये धड़का लगा रहता था कि कब कोई ऐसी चीज हो जाए। इमाम अली मकाम इमाम हुसैन रदी अल्लाह तआला अन्हु इन मक्तूबात को, इन लेटर को, इन फरियादों को नजरअंदाज नहीं फरमा सकते थे। आपने मुशावरतें की, बाकायदा मुशावरतें की थी क्या करना चाहिए, लेकिन इत्तेफाक आपके मुताबिक हो नहीं रहा था कि आप जाएं। खैर ये हुआ कि ठीक है, मैं आप ना मतलब इमाम हुसैन ना जाएं, तब क्या करना चाहिए। तो आपके चचाजाद भाई हजरत मुस्लिम बिन अकील रदी अल्लाह तआला अन्हो के मुताबिक ये हुआ कि ये वहां पर चले जाएं। चुनाचे हजरत सैयदना मुस्लिम बिन अकील रदी अल्लाह तआला अन्हो अपने दोनों बेटों को लेकर कूफा तशरीफ ले गए, और इमाम अली मकाम इमाम हुसैन रदी अल्लाह तआला अन्हो ने एक पैगाम भी दिया कि ये आ रहे हैं और ये सारे मामले का जायजा लेंगे। फिर हजरत सैयदना मुस्लिम बिन अकील रदी अल्लाह तआला अन्हो अपने दोनों बच्चों के साथ वहां पहुंचे। मुख्तार बिन अबी उबैद के मकान पर आपने क्याम किया। आपकी तशरीफ आवरी की खबर सुनकर रश लग गया, भीड़ लग गई, जूक दर जूक आपकी जियारत को लोग आए, और लिखा है कि 12,000 से ज्यादा की तादाद ने इमाम हुसैन पर बैत की आपके दस्तखत पर। 12,000 देखते देखते 150 तो लेटर पहुंचे थे, मगर एक था कि भाई आए और हम बैत कर लेंगे। अब ये जो सारी सूरत हाल आपके सामने आई, तो सही था मुस्लिम बिन अकील ने सूरत हाल लिख दी कि ये है, इस तरह में मैं पहुंचा हूं और 12,000 से ज्यादा बैत कर चुके हैं। मामला क्लियर ही था, कोई ऐसी चीज थी नहीं, कोई रुकावट थी नहीं। आपने इमाम अली मकाम को तशरीफ लाने के ताल्लुक से इतला दे दी। अब हुआ ये कि जब ये सारा मामला हो रहा था तो दो लोगों ने यजीद को इतला दे दी कि तू बैठकर तख्त के मजे लूट रहा है और यहां पर इमाम हुसैन के नुमाइंदे के तौर पर मुस्लिम बिन अकील आए हैं, 12,000 से ज्यादा इनके हाथ पर बैत कर चुके हैं, अगर तूने कोई खैर खबर ना ली और तू उठा नहीं तो फिर वो दिन दूर नहीं है कि तेरा तख्त अक्सर तेरे हाथ से चला जाएगा। अब जो पहले से गवर्नर थे कूफा के, वो तो देख ही रहते, वो सही हो रहा था, मगर यजीद ने उनको वहां से गवर्नरी से फारिग किया, और बदबख्त मक्कार इब्ने जियाद को वहां से, जो बसरा का गवर्नर था, वहां से भेजा कि तू जा और जाकर मामले को देख, और कुली वो पूरे इख्तियार के साथ उसको भेज दिया। वो भी चुपाका हुआ, मक्कारी के साथ कूफा दाखिल हुआ, लोग समझे इमाम हुसैन आ गए हैं, इसका इस्तकबाल भी हुआ, फिर बाद में पता चला ये तो इब्ने जियाद है, और उसने फिर मक्कारी की मक्कारी कर हजरत सैयदना मुस्लिम बिन अकील रदी अल्लाह तआला अन्हो के साथ जो लोग मुनसलिक हुए थे उनको उकसाया, बहकाया, धमकाया, डराया, आपका साथ छोड़ने पर मजबूर किया, तरह तरह की उनके साथ मतलब मामलात किए, और एक 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 करके आपको लोग छोड़ते चले गए। और एक वक्त ऐसा आया कि कूफा में मेरे आका सईद मुस्लिम बिन अकील रदी अल्लाह तआला अन्हो के साथ कोई एक भी ना था, इवन के पानी पिलाने वाला तक ना था। डर गए, खौफ होता है, खौफ डर गए, मगर साथ तो नहीं ना छोड़ना चाहिए था। ये तो देखे ये साथ छोड़ किस कह रहे हैं, मुस्लिम नक्की रजी अल्लाह तआला अन्हु तो पैगाम दे चुके इमाम हुसैन रजी अल्लाह तआला अन्हु का, फोन थोड़ी है कि आप मत आइएगा। लेटर पहुंचते पहुंचते तो लेटर निकला ही है, और लेटर जहां वहां पहुंचाए तो आपने देखा कि ये तो मामला तो बड़ा क्लियर है, और आप इमाम अली मक्का इमाम हुसैन रजी अल्लाह तआला अन्हु वहां से तैयारी कर रहे हैं कुफा की तरफ चलने की, और यहां बेवफाई हो गई, वादे तोड़े गए, जान और माल कुर्बान करने की जो कस्में खाई गई थी यकीन दिलाया गया था, इब्ने ज़ियाद की एक धमकी ने सारा मामला आगे पीछे करवा दिया, और इमाम हुसैन रज़ी अल्लाह तआला अन्हु के ये खास वकील हज़रत सैयदना मुस्लिम बिन अकील रज़ी अल्लाह तआला अन्हु तना रह गए। किसी घर में पानी पीने का मौका मिला वहीं पर इब्ने ज़ियाद के लोगों ने आपको घेर लिया, थोड़ी बहुत लड़ाई भी हुई, फिर बीच में पढ़कर वो आपको रोका गया और इब्ने ज़ियाद के पास ले जाने का कहा गया। आपने कहा मैं भी चाहता हूं मुझे ले जाओ, मैं भी बात करूं, आखिर मामला क्या है, बैठकर बात की जाए। तो जैसे ही बात करने के लिए चले तो सैयदना मुस्लिम बिन अकील की तलवार ले ली गई रज़ी अल्लाह तआला अन्हु, और आप समझ गए कि इसका मामला ये वो नहीं है जो ये बयान किया जा रहा है। और जैसे ही हजरत सैयदना मुस्लिम बिन अकील रज़ी अल्लाह तआला अन्हु को इब्ने ज़ियाद के यहां मतलब के पहुंचने की सूरत हुई, वो पहले से उसने नंगी तलवारें लेकर अपने लोग खड़े कर दिए थे, और जैसे ही हजरत सैयदना मुस्लिम बिन अकील रज़ी अल्लाह तआला अन्हु तशरीफ लाए हमला हुआ और आपको शहीद कर दिया गया, आपके बच्चों के सामने आपको शहीद कर दिया गया। ये जुल्म बहुत बड़ा जुल्म था। मैं कहा इक्तदार बड़ी, अल्लाह पाक हमारे हाल पर रहम फरमाए कि जो कुछ सामने आए इक्तदार से जिसको खतरा नजर आता है कि इससे मेरे इक्तदार को खतरा है, मेरे मनसब को खतरा है, मेरे ओहदे को खतरा है, खत्म कर। ये भी नहीं सोचते कि ये कर किसके साथ रहे। कितना बड़ा मकाम था सैयदना मुस्लिम बिन अकील रज़ी अल्लाह तआला अन्हु का, मगर अल्लाह पाक हमारे हाल पर रहम फरमाए और हमें इस जुल्म जो हो रहा था इसको समझने की अल्लाह पाक हमें तौफीक अता फरमाए। खैर, आपके फर्जंदों के साथ भी जो कुछ हुआ, अब हुआ ये कि इसको आप जो भी नाम दें, जिस दिन सैयदना मुस्लिम बिन अकील रज़ी अल्लाह तआला अन्हु की शहादत होती है उसी रोज हजरत सैयद इमाम हुसैन रज़ी अल्लाह तआला अन्हु मक्का मुकर्रमा से कुफा के लिए रवाना होते हैं, और ये तारीख है 3 ज़ुलहिज्जा। 4 शाबान को आप मक्का मुकर्रमा रवाना हुए, रमजान शव्वाल ज़िलक़ादा, ठीक है। अब ज़ुलहिज्जा कि दुनिया आ रही है तवाफ काबा करने के लिए और दीन को बचाने के लिए इमाम अली मकाम जा रहे मक्का मुकर्रमा से कूफा की जानिब, 3 ज़ुलहिज्जा 60 सिने हिजरी को। जिस रोज आप चलते हैं उस रोज भी इत्तेफाक नहीं था कि आप वहां जाएं, यानी ये एक बेचैनी तो थी ना, क्योंकि शहादत की खबर तो थी। कई सहाबाए कराम अलैहिम रिज़वान और अहले बैत अत्तहार और दोस्तों ने मना किया कि हुज़ूर मत जाइए। सबने अर्ज की कि शहजादा हैदर मत जा, सबने अर्ज की कि शहजादा हैदर मत जा, ए हुसैन इब्ने अली सिबते पैगंबर मत जा। सदमे वहां पहुंचे अली और हसन को क्या किया, जाना कूफा का तो हरगिज नहीं बेहतर, मत जा। हक नुमा आईना है रुख तेरा अंधे हैं वही, हक नुमा आईना है रुख तेरा अंधे हैं वही, लेके अंधों में ये आईना सिकंदर मत जा। गुले शादाब नबी अपने चमन से ना निकल, ए गुले शादाब नबी अपने चमन से ना निकल, नाजनीन फूल है तू कांटों के अंदर मत जा। चलते हैं सरसरे आफात के मुजलिम झोंके, शमारू कलाए फानूस से बाहर मत जा। बेदिल उस शाह को मक्तल में कजा ले ही गई, बेदिल उस शाह को मक्तल में कजा ले ही गई, कहते सब रह गए اے دین کے سرور
مت جا.
امام علی مقام، امام حمام، امام تشنہ کام، امام حسین رضی اللہ تعالی عنہ کوفہ کے لیے روانہ ہوئے. خیر
سات بچے بھی تھے، عورتیں بھی تھیں، دوست بھی تھے. جا تو مکتوب سامنے تھا، اطلاع کے 12,000 سے زیادہ لوگوں نے بیعت کر لی ہے اور معاملہ اسی طرح چل رہا ہے. سب چلے تھے، ابھی راستے میں تھے پیارے اسلام بھائیوں کہ کوفہ والوں کی بد عہدی کی خبر پتہ چل گئی کہ انہوں نے اپنا وعدہ توڑ دیا، بے وفائی کر دیے اور حضرت مسلمین عقیل رضی اللہ تعالیٰ عنہ شہید ہو گئے. یہ راستے میں پتہ چل گیا. اب دوبارہ مشاورت ہوئی کیا کرنا چاہیے. بعضوں نے کہا واپس لوٹتے ہیں، لیکن بعضوں نے کہا جا کر دیکھنا چاہیے معاملہ کیا ہوا. یہ اسے دیکھتے دیکھتے کیا ہو گیا، سڈنلی اتنا بڑا معاملہ ہو جائے اور مسلمین عقیل شہید ہو جائیں اور میں مطلب واپسی کیسے ہو جائے گی، جا کر دیکھنا چاہیے. امام علی مکہ، امام حسین رضی اللہ تعالیٰ عنہ نے بھی وہاں جانے پر اتفاق کیا اور وہ قافلہ پھر سے کوفے کی طرف روانہ ہو گیا. ابھی کوفہ دو منزل تھا، کچھ فاصلے پر تھا کہ راستے میں حور بن یزید ریاحی، اس سے ملاقات ہوئی. ان کے ساتھ ابن زیاد کے بھیجے ہوئے 1,000 ہتھیار بند، یعنی کہ اسلحے کے ساتھ 1,000 کا لشکر تھا. اور نے حضرت امام علی مقام امام حسین رضی اللہ تعالی عنہ سے عرض کی کہ ابن زیاد نے مجھے آپ کی طرف بھیجا ہے اور میں اپنے دل سے تو آپ کو نہیں روکوں گا، کیونکہ حور بن ریاحی جو تھے ان کے اندر اہل بیت کی ایک محبت تھی، ایک انداز تھا ان کا، لیکن مجھے بادل ناخواستہ آنا ہوا اور اسی طرح کا معاملہ ہے اور مجھے آپ کو ابن زیاد کے پاس لے کے جانا ہے. اور اسی طرح اس نے بیان کیا تو امام علی مقام نے فرمایا کہ جو کچھ تم بیان کر رہے ہو میرے لیے تو یہ کوئی نئی چیزیں ہیں، میں خود سے تو چلا ہی نہیں ہوں مکہ پاک سے، مجھے تو یہ دیکھو یہ سارے لیٹر ہیں، یہ مجھے دے دیے گئے اور مجھے بلوایا گیا، میں اپنے سے تھوڑی آیا ہوں. اور اگر یہ ان کے ارادے بدل گئے اور اب یہ اپنے وعدے پر قائم نہیں تو مجھے واپس جانے دو. حور نے کیا کہ یہ تو نہیں ہو سکتا کہ میں آپ کو واپس جانے دوں، میرے ساتھ اتنے سارے لوگ ہیں، عقیدت تو محبت تو تھی، کیونکہ جب بھی نماز کا وقت ہوتا تو امام علی مقام کے پیچھے یہ نماز پڑھا کرتے تھے اور وہاں جماعت کا اہتمام کیا جاتا تھا جہاں پر یہ روکا گیا تھا. خیر بات چیت چلتی رہی، لیکن پیچھے سے مزید فوجی آتی گئی. تو اب ایسا بھی نہیں ہو سکتا تھا کہ وہ حور نے کہا کہ میں اگر تھوڑا سا آپ کے ساتھ کچھ کرتا ہوں تو میرا پیچھے معاملہ عجیب ہو جائے گا. تو گفتگو کا سلسلہ وہ چلاتے رہے، لیکن بات یہی تھی، دو باتیں تھیں جو مزید جو پیغام آئے نا، آپ دو راستے رہ گئے، یا تو بیعت کریں یا جنگ کریں. امام علی مقام فرمانے لگے بیعت تو کر دی تھی، بیعت کا تو میں انکار کر چکا تھا، جنگ کے لیے میں چلا نہیں ہوں اور مجھے تم لوگ روک رہے ہو. بھائی میں بیعت نہیں کرنا چاہتا، مجھے بیعت نہیں کرنی، اس کی بیعت جائز نہیں ہے، مجھے واپس جانے دو، میں واپس چلا جاؤں. بھائی لاجیکل گفتگو ہے نا، نہیں اصل بات یہ ہے کہ امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ باہر ملے ہیں، بات سمجھ رہے ہیں آپ. اگر انہیں واپس جانے دیا تو یزید کو تو یہی خطرہ ہے نا کہ اگر یہ رہے تو میرا تخت تو خطرے میں ہی رہے گا، یا تو یہ بیعت کر لے یا یہ شہید کر دیے جائیں. بیعت آپ نے کرنی نہیں تھی، آپشن اب دوسرا رہا نہیں، معاملہ اب آگے بڑھنے کو نہیں تھا، جس کو کہتے ڈیڈ لاک، ڈسکشن میں ڈیڈ لاک لگ جاتا ہے، ڈیڈ لاک تھا، ڈسکشن ہو ہی نہیں رہی آگے. امام علی مقام نے بیعت کرنی نہیں ہے، انہوں نے جانے دینا نہیں ہے. باقاعدہ جو پلاننگ تھی وہ میں آپ کے سامنے رکھ رہا ہوں، یہ پلاننگ تھی، سمجھنا اتنا زیادہ دقت اور مشکل نہیں ہے. یہ ہے کیا، اقتدار کا معاملہ ہے نا، سلطنت کا معاملہ، حکومت کا معاملہ ہے اور عقیدتوں کا مرکز امام حسین رضی اللہ تعالیٰ عنہ ہے. اگر یہ آ جائے تو یزید کے تو پرخشے اڑ جائیں.
और वो ऐसा करने नहीं देना चाहता था। उसको अपने तख्त से मोहब्बत थी, अपने इक्तदार से मोहब्बत थी, अपनी अय्याशियों से मोहब्बत थी। जो गुनाहों का सिलसिला इससे शुरू किया हुआ था वो उसको जारी किया हुआ था, और इब्ने जियाद जैसा मक्कार इसको नुमाइंदा मिल चुका था। और वहां पर ये सल्तनत के और गवर्नरी के और पता नहीं क्या क्या दौलत के लालच दे देकर लश्कर के लश्कर भेज रहा था। ये दुनिया की मोहब्बतों ने इमाम आली मकाम के सामने लाके इनको खड़ा कर दिया। ये इनको जन्नत रजनी आ रही थी कि इमाम आली मकाम के नाम पर तो जन्नत मिलेगी, इनकी मोहब्बत में जन्नत है और इनकी दुश्मनी में अल्लाह पाक का गजब है। मगर दुनिया की मोहब्बत ने इन्हें पागल कर दिया, अंधा कर दिया। ये जमा पर जमा होते चले गए, बात आगे बढ़ नहीं रही थी। अब मुहर्रम अल हराम का महीना, 3 जुलहिज्जा को चले थे मक्के मुकर्रमा से कूफा, 3 तीसरी तारीख थी। और जिस वक्त अब मैं बात कर रहा हूं ये मुहर्रम की दूसरी तारीख है। कितना सफर हुआ? ऑलमोस्ट 29 डेज। ये ऊंटों घोड़ों पर सफर था, ये जहाज का और कारों का सफर थोड़ी था। डिस्कशन हो रही है और अब हो गई मुहर्रम की दूसरी तारीख। आपने इस मकाम का नाम दरियाफ्त किया जहां पर ये सारी गुफ्तगू मीटिंग और सारी बातें हो रही थी कि भाई इस मकाम का नाम क्या है। तो किसी ने कहा इस जगह को करबला कहते हैं। हाय, करबला का नाम सुनकर इतना अली के प्यारे खातून ने कियामत के जिगर पारे, जमीन से आसमां तक धूम है उनकी सियादत की। करम वालों ने दर खोला तो रहमत का समा बांधा, कमर बांधी तो किस्मत खोल दी फजले शहादत की। जमीन करबला पर आज ऐसा हश्र बरपा है, जमीन करबला पर आज ऐसा हश्र बरपा है कि खींच खींच कर मिटी जाती हैं तस्वीरें कयामत की। ये किसके खून के प्यासे हैं? उसके खून के प्यासे। ये किसके खून के प्यासे हैं? उसके खून के प्यासे। बुझेगी प्यास जिससे तश्ना कामा ने कयामत की। इनसे तो कयामत में जो प्यासे होंगे ना, इनके सदके तो उनकी प्यासे बुझेंगी। और ये यजीद पलीत का लश्कर इनके खून का प्यासा था। अल्लाह पाक को जो मंजूर। खैर, वहीं पर क़याम किया गया। करबला की जमीन थी। इमाम अली मक्काम, इमाम हुसैन रजी अल्लाह ताला इन्होंने इन्हीं दिनों में प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत की। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने आपको शहादत की खबर दी और आपके सीने मुबारक पर दस्ते मुबारक रखकर दुआ की, अल्लाहुम्मा आतिल हुसैन सब्रन व अजरा। अल्लाह पाक से इमाम हुसैन रजी अल्लाह ताला अन्हु के लिए सब्र और उस पर अजर की प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की। अभी क़याम हुआ था, बैठे थे, खेमे लगे थे कि फिर पीछे फौज दर फौज आई और फिर एक पैगाम आया कि आप यजीद की बैत करें या फिर जंग के लिए तैयार हो जाएं। और वो लेटर इमाम अली मकाम के हाथ में दिया गया। इमाम अली मकाम लेटर दिया, फाड़ दिया। जब करना ही नहीं है बैत तो फिर दोबारा बैत की बात लाने का कोई जवाब ही नहीं बनता। फिर ये कि ठीक है, अगर आप बैत नहीं करना चाहते तो लड़ाई के लिए तैयार हो जाए। अब इमाम अली मकाम, इमाम हुसैन रजी अल्लाह तआला अन्हु को यकीन हो गया कि इन्होंने मुझे जाने नहीं देना। आपने अपने घर के खेमे जहां थे वहां खंदक खोदी, गड़े, और उसमें आग लगाई ताकि दुश्मन खेमों तक ना जा सके। हिफाजत के लिए हिफाजती तदाबीर थी और एक रास्ता रख दिया जो आने जाने का था। 10वीं मुहर्रम है, जुम्मा की सुबह की नमाज है। इमाम अली मकाम अपने साथियों के साथ अपनी जिंदगी की आखिरी नमाज अदा कर रहे हैं, फजर की नमाज। 10वीं मुहर्रम का जब सूरज तुलू होता है, इमाम अली मकाम, इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु के तमाम रुफका, अहले बैत, जो तीन दिन के भूखे प्यासे हैं, एक कतरा पानी मुयस्सर नहीं आया, एक लुकमा हलक से नीचे नहीं उतरा, भूख प्यास है इस कदर कमजोरी और नातवानी का गलबा है कि उसका वही अंदाजा कर सकता है जिसने एक या दो या तीन दिन तक खाने पीने से जिसको रोका गया हो, उसका हाल क्या होगा। और फिर दुश्मन सामने, जान का वो लड़ाई पर तुला हुआ है, तपती धूप, गरम रेत, गरम हवाएं, ये सारे मामला थे। और इमाम अली मकाम इमाम हुसैन रजी अल्लाह तआला ने समझ गए कि यह मामला लड़ाई की तरफ ही जा रहा है, ये लोग टलने वाले नहीं है, मैं तो करनी नहीं थी, जाने ये दे नहीं रहे थे। अब इमाम अली मकाम इमाम हुसैन रजी अल्लाह तआला ने निकी की दावत देने और इन्हें जुल्म से बाज रखने के लिए इनके पास तशरीफ ले गए। ये बड़ा अहम वक्त था, ये है 10 मुहर्रम जुम्मा, वो तैयार खड़े हुए लड़ने के लिए, मगर इमाम अली मकाम इमाम हुसैन रजी अल्लाह तआला अन्हु इत्तमाम हुज्जत के लिए कि कल को ये कह ना सके कि हमें किसी ने समझाया ना था, तो शेर खुदा का फर्जन इमाम हुसैन रजी अल्लाह तआला अन्हु इनके पास जाकर खुतबा इरशाद फरमाते हैं और फरमाया खून नाहक हराम और अल्लाह पाक के गजब को उभारने वाला है, मैं तुम्हें आगाह करता हूं कि तुम इस गुनाह में मुब्तला ना हो, मैंने किसी को कत्ल नहीं किया है, किसी का घर नहीं जलाया, किसी पर हमला आवर नहीं हुआ, अगर तुम अपने शहर में मेरा आना नहीं चाहते तो मुझे वापस जाने दो, तुमसे किसी चीज का तलबगार नहीं, तुम क्यों मेरी जान के प्यासे हो, तुम किस तरह मेरे खून के इल्जाम से बरी हो सकोगे, रोजे मेशर तुम्हारे पास मेरे खून का क्या जवाब होगा, अपना अंजाम सोचो और अपनी आकीबत पर नजर डालो, फिर ये भी समझो कि मैं कौन और बारकाए रिसालत में मेरा मकाम और मर्तबा क्या है, मेरे वालिद कौन है, मेरी वालिदा कौन है, मैं किसका लखते जिगर हूं, मैं इन्हीं बतूल जहरा का नूरे नजर हूं जिनके पुल सिरात पर गुजरते वक्त अर्श निदा की जाएगी, ऐने मेशर अपने सरों को झुकाओ, आंखें बंद करो कि खातून जन्नत बीबी फातिमा रजी अल्लाह तआला ना पुल सिरात से गुजर रही है, 70,000 हूरों के साथ आप पुल सिरात से गुजरेंगी, मैं वही हूँ जिसकी मोहब्बत को प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम ने अपनी मोहब्बत फरमाया, मेरे फजाइल तुम्हें खूब मालूम है, मेरे हक में जो हदीसें वारिद हुई है तुम उससे बेखबर नहीं। आपने जब ये अपना जबरदस्त बयान फरमाया, इसका जवाब क्या दिया इन्होंने, हमें आपके फजाइल मालूम है मगर इस वक्त मामला आपके फजीलत का नहीं, आप किसी को मैदान में भेजें और लड़ाई शुरू करें, इतनी सी बात करते हैं। कहते ना सीने में दिल हो तो कोई असर भी करे, अब दिल की जगह लालच सारी बसी हुई थी। फिर इमाम अली मकाम इमाम हुसैन रजी अल्लाह तआला अन्हु ने इत्तमाम हुज्जत कर ली, उसके बाद कई और करामत के वाकियात भी हैं जो इमाम अली मकाम इमाम हुसैन रजी अल्लाह तआला अन्हु के सामने जो जो बकवासे करता गया आप उसके लिए बद्दुआ करते गए और हाथों हाथ अल्लाह पाक ने आपकी दुआएं कबूल की और वो अंजाम को पहुंचा, कोई आग में जल गया तो कोई क्या हो गया, कोई क्या हो गया, और इस ये तमाम वाकियात में गोया के ये बताया जा रहा था कि जिससे तुम लड़ रहे हो उनका मकाम आज भी वही है कि अगर आज भी दुआ कर दें तो फिरात चलता हुआ इनके कदमों तक आ जाए। इनकी ये अहले बैते अतहार का घराना है और अहले बैते अतहार के मरातिब ये किसी से छुपे हुए नहीं है, ये आप भी दुआ कर दे तो सब खत्म हो जाए, मगर ये शेर खुदा के फर्जंद थे, ये मुकाबले के लिए तैयार थे, मगर इनकी करामात और इनका मकाम और मर्तबा उस वक्त ही बता रहे कि ये आई नहीं देते, इनके अंधों के समझ में नहीं आ रहा था कि ये जो कुछ हो रहा है ये क्या हो रहा है और हमें रुक जाना चाहिए, नहीं रुक रहे थे, लालच 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 दुनिया की लालच, एक तरफ हक की सरबुलंदी एक तरफ लालच, एक तरफ दीन के लिए कुर्बानी एक तरफ दुनिया की लालच, एक तरफ नाना के दीन की हिफाजत एक तरफ दुनिया की लालच, ये बस ये इसको समझ लें। अल्लाह पाक आपको मुझे दुनिया और माल की लालच से महफूज फरमाए, यानी अगर मैं ओवरऑल बात करूं तो किसी को किसी के गवर्नर की लालच दी गई, किसी को किसी के यहाँ वजारत की लालच दी गई, یہ ہم آج کی اصطلاح میں سمجھتے ہیں، کسی کو کسی اور پوسٹ کی لالچ دی گئی، کسی کو کسی انعام کی لالچ دی گئی، کسی کو کسی وظیفے کی لالچ دی گئی، کسی کو کیا لالچ، کسی کو کیا لالچ، مختلف لالچیں دی گئی. یعنی جو سامنے آنے کو بھی تیار نہیں ہوتے تھے کربلا کے میدان میں، بھی انہیں بھی لالچ دے دی گئی کہ تم یہ کرو تو ہم تمہیں یہ دیں گے. مگر کیا ہوا؟ قتل حسین اصل میں مرگ یزید ہے، اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد. انہیں تو کچھ بھی نہیں ملا. ابن سعد کو بھیجا گیا، اسے بھی کچھ نہیں ملا، وہ بھی مار دیا گیا، ختم کر دیا گیا. کہ یہاں تک یہ بات ہے کہ اب جنگ شروع ہونے والی ہے. مگر اللہ پاک کی قدرت دیکھیں کہ جو شہید ہوئے وہ ہو گئے، جو آپ کے دوست تھے، جو آپ کے ساتھی تھے، وہ تو شہید ہو گئے. اب اہل بیت کا گھر، اہل بیت کے افراد رہ گئے، بچے رہ گئے، بھتیجے رہ گئے، بیٹے رہ گئے. ایسے میں امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ ایک بار پھر ان ظالموں کے پاس تشریف لے جا کر کہتے ہیں، ہے کوئی تم میں جو اہل بیت اطہار پر اپنی جان قربان کر کے جنت کا راستہ لینا چاہے؟ اچھا، یہ وہ گھڑی تھی جس وقت حر بن یزید رہائی، جنہوں نے جسوں نے سب سے پہلے روکا تھا، وہ بے چین تھے کیونکہ ان کو یہ یقین نہیں آ رہا تھا کہ یہ واقعی لڑائی ہو جائے گی تو یہ امام حسین سے لڑ پڑیں گے. مگر یہ جب سب شروع ہوا تو وہ بے چین ہو گئے. تو اس کے بھائی نے کہا کہ اے حر، میں نے تجھ میں بڑے بڑے موقع پر دیکھا، تم کبھی پیچھے نہیں ہٹے، تمہیں کبھی گھبراہٹ نہیں ہوئی، آج کیا بات ہے میں تمہیں گھبراہٹ دیکھ رہا ہوں؟ تو کہنے لگے، تم دیکھتے نہیں کہ ہمارے سامنے ہے کون، ہمارے سامنے کون ہے؟ یہ نبی پاک صلی اللہ علیہ وسلم کے نواسے ہیں، یہ مولا علی کے آنکھوں کے تارے ہیں، یہ فاطمہ زہرا رضی اللہ تعالی عنہا کے نور نظر ہیں، ہم ان سے لڑ رہے ہیں. ان کا جی چاہتا تھا کہ میں امام حسین پر جان قربان کر دوں. وہ کہتے ایک طاقت ہے جو مجھے جنت کی طرف کھینچ رہی ہے، اور ایک قوت ہے جو مجھے جہنم کی طرف کھینچ رہی ہے. ایسے میں امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ جیسے نہیں، آپ حر بن یزید کی اس کیفیت کو ملاحظہ فرما رہے تھے، اور جا کر آپ فرماتے کہ ہے کوئی تم میں جو اہل بیت پر جان قربان کر کے جنت کا راستہ لے؟ بس یہ صدا آنی تھی کہ گویا کہ امام علی مقام نے ہاتھ بڑھایا اور حر کو یوں نکالا، اور وہ گھوڑے کو ایڑی دیتا ہوا باہر نکلا کہ ہو سکے تو جنت میں ہی جانا چاہیے. یہ نعرہ حر کا تھا جس وقت وہ فوج شام سے نکلا، یہ نعرہ حر کا تھا جس وقت وہ فوج شام سے نکلا، کہ دیکھو یوں نکلتے ہیں جہنم سے خدا والے، کہ دیکھو یوں نکلتے ہیں جہنم سے خدا والے. اب یہ نہیں تھی کہ یہ امام حسین کی مدد کر رہے تھے، نہیں، امام حسین نے ان کی مدد کی تھی. حسین ابن علی کی کیا مدد کر سکتا تھا کوئی، کہ یہ خود مشکل کشا تھے اور ہیں مشکل کشا والے. ہزاروں میں 72 تن تھے تسلیم و رضا والے، حقیقت میں خدا ان کا تھا اور یہ تھے خدا والے. ہر ہر لشکر رہے ظالم سے باہر آئے، اور امام علی مقام کی بارگاہ میں آ کر پہلے تو معافی مانگی، اے امام میں وہی ہوں جنہوں نے سب سے پہلے آپ کو روکا، مجھے معاف کر دیجیے، میں چاہتا ہوں کہ آپ پر اپنی جان قربان کروں. کیا مجھے آپ کے نانا جان رحمت علیہ میاں کے دستے مبارک سے کوثر کا جام ملے گا؟ امام علی مقام نے ان کی معذرت قبول فرمائی، انہیں معاف کیا اور شہادت لڑنے کی اجازت بھی عطا فرمائی. یہ بھی لڑتے رہے لڑتے رہے لڑتے رہے. اچھا، اب ان کا جانا کئیوں کو بے چین بھی کر گیا، وہ تھے بڑے زبردست لڑائی میں بھی، مگر سامنے 22,000 کا لشکر تھا، को लड़ लड़के भी कितना लड़ता, और आखिरकार ये भी जाम शहादत नोश कर गया। अब हजरत हूर रजी अल्लाह तआला अन्हु के शहादत के बाद इमाम अली मकाम इमाम हुसैन रजी अल्लाह तआला अन्हु के सामने अब आपके औलाद औलाद और ये अहले बैत के घराने के अफराद मौजूद थे। देखने की बात तो ये थी कि अब सामने कौन खड़ा था, हम शक्ल मुस्तफा खड़े थे। हजरत सैयदना अली अकबर सामने खड़े थे, यंग नौजवान, और इजाजत मांग रहे हैं, अब्बा जान मुझे भी इजाजत दें, मैं भी तीन दिन से भूखा प्यासा हूं, मैं भी इनसे लड़ाई करूं, इनसे जंग करूं, शहादत पाऊं और नाना जान के हाथ से कौसर का जाम पीऊं। इमाम अली मकाम इन्हें देखकर फरमाते हैं, मेरे बेटे तुम्हें कैसे इजाजत, तुम्हें देखकर तो मुस्तफा करीम की याद आ जाती है। ये हम शक्ल मुस्तफा थे सल्लल्लाहु तआला अलैहि वसल्लम। खैर बेटे ने जब इजाजत मांगी और हालात थे ऐसे, आपने इजाजत दे दी। मेरे प्यारे सन भाइयों, कई सफहात इसको भरे हुए हैं, इनका रिजिस पढ़ना, इनका शार पढ़ना, और इनका जिस शान के साथ घोड़े पर बैठ कर जब ये यजीदी लश्कर के सामने गए, किताबों में लिखा है किसी एक की जुर्रत ना थी कि इनसे लड़ता। लोग पूछ रहे थे कि ये कौन है जिनको देखकर हमारी आंखें इनके चेहरे पर जम नहीं रही हैं। तो जब तारुफ करवाया गया और ये कहा गया कि ये हम शक्ल मुस्तफा हैं, कई घोड़े पीछे हटे, कई लोग पीछे हटे, इनसे कैसे लड़ेंगे। अब इब्ने साद और जो दीगर जो बदबख्त थे, जिन पर बदबख्ती तारी थी, उन्होंने कहा कि पीछे क्या हटते हो, आगे बढ़ो, लड़ाई करो, या लालच मजीद दी जा रही है, मैं तुम्हें ये दिला दूंगा, वो दिला दूंगा। जो आगे आया शेर खुदा के फर्जंद ने वही खाक में मिला दिया, जो आगे आया शेर खुदा के फर्जंद ने खाक में मिला दिया। बहादुर से बहादुर कहलाने वाले आगे आए, जो आगे आता एक बार में मेरे शेर खुदा के फर्जंद हजरत अली अकबर रजी अल्लाह तआला अन्हु उसकी गर्दन को जिस्म से अलग कर देते, नेजे को उठाकर जमीन पर दे पटकते, हाँ को खून में मिलाकर रख दिया इनको। भगदड़ मच गई, जिस तरह घोड़ा ले जाते थे भगदड़ मच जाती थी, मगर लड़ते लड़ते भूख प्यास बहुत लगी थी। फिर घोड़ा लेकर इमाम अली मकाम के पास आते हैं और कहते, अब्बा जान अगर एक घूंट पानी मिल जाए ना इन सबको, मैं इन सबको काफी हो जाऊंगा। इमाम अली मकाम ने फिर दुआएं दी, फिर दौड़े। आखिर वो समझ गए यजीदी लश्कर के अगर ये अब इस तरह लड़ते रहे तो ये शेरे खुदा का फर्जंद ये भूखा भूख और प्यास की वजह से भी हमारे लिए काफी है। कहा घेरो, चारों तरफ से घेरा गया, ये इनका अंदाज हुआ करता, चारों तरफ से घेरा गया और घेर कर चारों तरफ से फिर तीर और नेजे से हमला किया गया। आखिरकार कितना लड़ते हैं, अब घोड़े से नीचे तशरीफ लाते हैं, अब्बा इमाम हुसैन रजी अल्लाह तआला दौड़ कर जाते हैं, अपने जवान बेटे के जिस्म में मुबारक उठाते हैं, रूह जिस्म से जुदा हो चुकी थी, खेमों के बाहर रख देते हैं, ये एक और गुलशन फातिमा का फूल शहादत का जाम पी चुका। कितने शहीद हो गए, दोस्त अहबाब और दीगर बेटे शहीद हो गए। अब ऐसे में ही एक अजीब सा वाकया हुआ प्यारे साईं भाइयों, जो कहते हुए बड़ा अजीब सा लगता है मगर ये वाकया है। इसमें इमाम अली मकाम की हिम्मत सबर और जो खेमे में जो खवातीन की हिम्मत और सबर की बात हमारे सामने आती है, और यजीद का जुल्म और यजीदियों का जुल्म सामने आता है, जिससे हमारे दिल में यजीदियों की नफरत और बढ़ती है और इमाम हुसैन की मोहब्बत और बढ़ती है। वो ये है 6 माह का अली असगर है, 6 माह का अली असगर भूख और प्यास से बिचारे की आवाज तक नहीं इनकी आवाज तक नहीं निकल रही थी, और खवातीन कह रही थी कि जाए इनको कहे, उनको हो सकता है कि पता ही ना हो कि हमारे पास बच्चे भी हैं, कोई तो होगा। इमाम अली मकाम फरमाते हैं, मुझे इनसे कोई खैर की उम्मीद नहीं है, मगर आप कहती है तो ले जाता हूं, आप अपनी गोद में अपने 6 माह है, किसी के घर में 6 माह का बच्चा तो आज देखे अपने घर के अंदर 6 माह का बच्चा कितना होता है, जब ये रोता है तो माँ को और बाप को कितनी तकलीफ होती है। अगर किसी के घर में है तो अभी देखे अपने घर में 6 माह का बच्चा कितना प्यारा लगता है। और ये तो शेर खुदा के फर्जंद थे, امام علی مقام امام حسین رضی اللہ تعالیٰ عنہ اپنے 6 ماہ کے علی اصغر کو اپنی گود میں لے کے جاتے ہیں، ان کے سامنے جا کر ارشاد فرماتے، دیکھو تم میرے خون کے پیاسے ہو، یہ بچہ ہے 6 ماہ کا بچہ ہے، پیاس سے اس کا حال برا ہے، پردہ نشین خواتین سے ان کا حال دیکھا نہیں جا رہا، اگر تم اسے پانی پلا دو گے تو اس میں اتنی طاقت نہیں آ جائے گی کہ یہ گھوڑے پہ بیٹھ کر تم سے لڑنا شروع کر دے، دیکھو اس کے گلے میں کچھ پانی کے چند قطرے ٹپکا دو، ابھی آپ امام حسین امام حمام امام حسین رضی اللہ تعالیٰ عنہ انہیں ابھی اس بات پر ابھار ہی رہے تھے کہ اسی ظالموں کے لشکر میں ایک ظالم بدبخت تیر پر کمان پر تیر چڑھاتا ہے، نشانہ باندھتا ہے اور اس زور سے تیر پھینکتا ہے کہ ننھے علی اصغر کے ایک حلق میں تیر اس تیزی کے ساتھ داخل ہوتا ہے کہ امام علی مقام جو ہاتھ میں اپنے گود میں لیے ہوئے تھے امام علی مقام کے بازو کے اندر وہ تیر جا کر رک جاتا ہے، وہیں پر چھوٹا علی اصغر ہچکی دیتا ہے اور شہادت کا جام پی چکے. جب آپ امام علی مقام اسے لے کر چلتے ہیں اب تو حرکت بھی نہیں تھی، خواتین سمجھیں کہ لگتا ہے پیاس پانی دے دیا گیا، لیکن امام علی مقام نے جب علی اکبر کے ساتھ علی اصغر کو بھی رکھا اور فرمایا کہ اب تمہیں علی اصغر کی پیاس والی آواز سنائی نہیں دے گی، یہ نانا جان کے پاس جا کر کوثر کے جام پی رہا ہوگا. ظالموں نے 6 ماہ کے علی اصغر رضی اللہ تعالیٰ عنہ پر بھی رحم نہ کیا. ارے ایسا کوئی ظلم ہوتا ہے یار، ایسا کوئی ظلم ہوتا ہے یار، ایسی کوئی زیادتی ہوتی ہے، اتنا کچھ ستاتا ہے کسی کو کیا؟ اور کوئی کون سے لڑنے آئے تھے میرے امام حسین، کون سی جنگ کرنے آئے تھے یار؟ بچوں کو ساتھ لے کر کوئی لڑائی کرنے آتا ہے؟ نہیں. مگر ان ظالموں کو کچھ نہیں سمجھ آ رہا. خشک ہو جا خاک ہو کر خاک میں مل جا فرات، یہ پانی بہ رہا ہے. خشک ہو جا خاک ہو کر خاک میں مل جا فرات، خاک تجھ پر دیکھ تو سوکھی زبان اہل بیت. ہائے امام علی مقام، امام تشنہ کام، امام حسین رضی اللہ تعالی عنہ. اب جب خیمہ کے پاس آتے تو ایک اور عجیب و غریب منظر ہے. آپ کے شہزادے امام زین العابدین بیمار ہیں، اٹھ کر آتے ہیں اور عرض کرتے ہیں، ابا جان مجھے بھی اجازت دو، میں بھی شہید ہو کر اپنے نانا جان کے ہاتھوں سے کوثر کا جام پینا چاہتا ہوں. امام علی مقام رضی اللہ تعالیٰ عنہ تڑپ گئے، سامنے اپنے بچوں کی لاشیں موجود تھیں، کربلا کا یہ میدان خاک خون خون ہو چکا تھا، نیزوں پر لے کر ان حسین جسموں کو زمین پر ڈالا گیا. اس کیفیت میں اور 6 ماہ کا علی اصغر ابھی اٹھا کر لائے تھے، اب بیٹا سامنے ہو کر کہہ رہا ہے کہ ابا جان مجھے پیچھے کوئی اور ہے بھی نہیں. اب فرماتے ہیں کہ بیٹا اگر تمہیں اجازت دوں تو حسین کا سلسلہ کہاں سے چلے گا، تمہیں اجازت نہیں دے سکتا. آپ نے اپنے بیٹے حضرت امام زین العابدین کو وصیتیں کی، صبر کی تلقین کی، انہیں ہدایات دی، انہیں نصیحتیں کی، کیا کچھ انہیں عطا فرمایا کہ اب آگے کا سفر انہوں نے طے کرنا تھا. یعنی امام علی مقام نے تو شہادت کا راستہ اختیار کرنا تھا، آگے تک کا سفر تو اب امام علی مقام کے شہزاد امام زین العابدین رضی اللہ تعالیٰ عنہ کے ہاتھوں میں تھا. آپ نے اپنے بیٹے امام زین العابدین رضی اللہ تعالی عنہ کو بہت ساری نصیحتیں کی اور پھر رخصت ہوئے اس آخری سفر کی طرف. جب امام علی مقام امام حسین رضی اللہ تعالی عنہ شہادت کا سفر طے کرنے کے لیے اب دشمنوں کی طرف جا رہے ہیں، وقت رخصت کہہ رہا ہے خاک میں ملتا سہاگ، وقت رخصت کہہ رہا ہے خاک میں ملتا سہاگ، لو سلام آخری اے بیوگانِ اہلِ بیت، لو سلامِ آخری اے بیوگانِ اہلِ بیت، باقِ جنت چھوڑ کر آئے ہیں محبوبِ خدا، باقِ جنت چھوڑ کر آئے ہیں محبوبِ خدا، اے زہِ قسمت تمہاری کشت گانے اہلِ بیت، کس شکی کی ہے حکومت، ہائے کیا اندھیر ہے، دین دہارے لٹ رہا ہے کاروانِ اہلِ بیت، قافلہ سالار منزل کو چلے ہیں سونپ کر، قافلہ سالار منزل کو چلے ہیں سونپ کر، وارثِ بے وارثہ کو کاروانِ اہلِ بیت، فاطمہ کے لاڈلے کا آخری دیدار ہے، فاطمہ کے لاڈلے کا آخری دیدار ہے، حشر کا ہنگامہ برپا ہے میانِ اہلِ بیت۔ آپ خود جنگ کے لیے تیار ہوئے، اب تک تو آپ گھوڑے پر سوار کرتے رہے، کوئی تھا ہی نہیں جو آپ کو سوار کرتا۔ سید الشہداء امیر حمزہ رضی اللہ تعالی عنہ کی سپر پشت مبارک پر رکھی، حضرت سیدنا مولا علی حیدر کرار کی ذوالفقار ساتھ لی۔ اہل خیمہ نے اس منظر کو جس آنکھوں سے دیکھا ہوگا اس کا خیال تصور کیا جا سکتا ہے۔ امام حسین رضی اللہ تعالی عنہ میدان کی طرف جانے کے لیے گھوڑے پر سوار ہوئے، اس وقت اہل بیت کی بے کسی انتہا کو پہنچی ہوئی تھی۔ خیر، امام علی مقام امام حسین نے اپنے اہل بیت کو تلقین صبر فرمائی، سمجھ رہے ہیں آپ، اس موقع پر آپ صبر کی تلقین کر رہے ہیں، رضا الہی پر راضی رہنے، صابر و شاکر رہنے کی ہدایت فرما رہے ہیں، اور سب کو اللہ پاک کے سپرد کر کے میدان کا رخ کرتے ہیں۔ جیسے ہی امام علی مقام امام حسین رضی اللہ تعالی عنہ ان ظالموں کے سامنے پہنچے، ایک بار پھر آپ نے خطبہ ارشاد فرمایا، حمد و صلات کے بعد فرمایا، اے قوم اللہ سے ڈرو، جو سب کا مالک ہے، جان دینا جان لینا سب اس کے قدرت تو اختیار میں ہے، اگر تم اللہ پاک پر یقین رکھتے ہو، میرے جد حضرت سیدنا محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر ایمان لائے ہو، تو ڈرو کہ قیامت کے دین میزان عدل قائم ہوگی، اعمال کا حساب کیا جائے گا، میرے والدین محشر میں اپنی آل کے بے گناہ خونوں کا مطالبہ کریں گے، حضور سید عالم صلی اللہ علیہ وسلم جن کی شفاعت گناہگاروں کی مغفرت کا ذریعہ ہے، اور تمام مسلمان جن کی شفاعت کے امیدوار ہیں، وہ تم سے میرے اور میرے جانساروں کے خونے نہ حق کا بدلہ جائیں گے، تم میرے اہل و عیال اور میرے عزیزوں میرے بچے اور میرے جو ساتھی تھے ان میں سے 70 سے زیادہ کو شہید کر چکے، اور اب میرے قتل کا ارادہ رکھتے ہو، خبردار ہو جاؤ، عیش دنیا میں پائیداری اور قیام نہیں، کہ عیش دنیا یہ وقتی طور پر ہوا کرتا ہے، اگر سلطنت کی لالچ میں میرے در پہ آزار ہو، میرے خون کے پیاسے ہو، تو مجھے موقع دو کہ میں عرب چھوڑ کر دنیا کے کسی اور حصے میں چلا جاؤں، اگر یہ کچھ منظور نہ ہو اور اپنی حرکت سے باز نہ ہو، تو ہم اللہ پاک کے حکم اور اس کی مرضی پر صابر و شاکر ہیں۔ یعنی اب بھی اپنی جان نہیں کہ یہ میرے خون کا حساب کیسے دیں گے، ان کو بچایا جا رہا ہے خود کو نہیں۔ اب جب یہ امام علی مقام امام حسین رضی اللہ تعالی عنہ کا جب یہ بیان سنا، تو کتابوں میں لکھا ہے کہ کئی لوگ رک گئے، کئی لوگ رو پڑے۔ اب ان میں بڑے بدبخت بھی تھے، جب دیکھا کہ یہ تو معاملہ کچھ عجیب و غریب ہو گیا، اب ان کو دوبارہ اکسایا، دوبارہ لالچیں دی، اور اب ان کے جو مین اور بہادر تھے جو اس وقت کے لئے رکے ہوئے تھے، اب ان کو بھیجا گیا، اب ایک ایک آتا اپنی بہادری کے گیت گاتا ہوا، سمجھ رہے آپ، امام علی مقام اب کھڑے کہ ٹھیک اب تم میں بیان کر چکا، اب ایک ایک ان میں سے یزیدی لشکر کا جو ان کا جو سب سے بڑے بہادر جو ابھی بچے ہوئے تھے، وہ ایک ایک کر کے باہر آتے گئے۔ پہلے کا طریقہ یہ ہوتا تھا کہ ون بائی ون ایک ایک سے لڑائی ہوا کرتی تھی، اب ایک آیا, کتابوں میں نام بھی لکھے ہوئے, مستفصل میں نہیں جاتا, ایک آیا امام علی مقام کے سامنے اپنی بہادری کی باتیں کرنے لگا, آپ نے ایک بار کیا دھار کر کے گرا دیا. دوسرا آیا وہ بھی اپنی بہادری کی باتیں کرنے لگا, آپ نے ایک بار کیا دھار کر کے اس کو بھی ایک طرف کر دیا. یوں ایک ایک آتا گیا. اب جو ظالموں کا لشکر تھا اس میں تو سناٹا چھا گیا کہ تو جو بھی جا رہا ہے ڈھیر ہو رہا ہے. مزید ابھارا گیا, طارق نام کا ایک آدمی تھا جو بہت بہادر کہلاتا تھا, وہ آیا. اس نے بڑی اپنی بہادری کی ایکڑی کی بیان کی کہ میں ایسا میں ایسا میں ایسا. امام علی مقام نے ایک ہی وار میں اس کو بھی ٹھنڈا کر دیا. اس کا بیٹے نے دیکھا کہ میرے باپ کا یہ حال ہوا, وہ آیا. امام علی مقام نے اس کو بھی ڈھیر کر دیا. اس کے دوسرے بیٹے بھائی نے دیکھا کہ میرے بھائی کا یہ حال ہوا, وہ آیا تیش میں. امام علی مقام نے اس کو بھی ایک طرف کر دیا. جو آگے آتا امام علی مقام, پھر جب اور جنگ شروع ہوئی, اب شیر خدا کا فرزند امام حسین رضی اللہ تعالی عنہ اپنے گھوڑے پر سوار, ہاتھ میں تلوار ذوالفقار آبدار لیے, ایک طرف اس طرف گھوڑا لے کر دوڑے. لشکر میں دوڑ مچ گئی, بگدڑ مچ گئی. جس طرف جاتے لاشوں کے انبار لگا دیتے, پھر اس طرف کو گئے, اس طرف کو گئے, جس طرف جاتے لاشوں کے انبار لگا دیتے, پھر گھوڑا لے کر اس طرف گئے, جس طرف کو جاتے لاشوں کے انبار لگا دیتے. لشکر ظالم میں بکدر بچ گئی, شور بچ گیا کہ اب ہوگا کیا, کہ شیر خدا کا فرزند جہاں جاتے تھے وہاں لاشوں کے انبار لگا دیتے تھے. کسی کی جرت نہ تھی کہ فاطمہ کے لال کے آگے ایک لمحے کے لیے ٹھہر تو جاتا. تلوار ذوالفقار اس تیزی کے ساتھ چل رہی تھی کہ مولا علی شیر خدا کی طاقت جس طرح ظاہر ہو رہی تھی کہ ان کے آخر خون میں, ان کے بدن میں مولا مشکل کشا کا ہی تو خون تھا. یہ کیسے بہادر تھے. اب جب یہ سارا معاملہ ہوا اور یہ جتنے بھی بڑے بڑے ظالم تھے جو سارا معاملہ دیکھ رہے تھے کہ یہ تو سب ختم ہو جائے گا. پھر طے ہوا کہ پھیرو, اس طرح تو لڑائی نہیں ہو سکے گی, یہ تو ایک ایک کو ختم کر دیں گے. گھیرو. اللہ اکبر. اب گھیرا گیا, امام علی مقام گھوڑے پر سوار گھیرا گیا. اب چاروں طرف سے نیزے آ رہے ہیں. کوئی کہاں نیزہ لگ رہا ہے, کہاں نیزہ لگ رہا ہے, کہاں نیزہ لگ رہا ہے, مگر امام علی مقام خون بہتا چلا گیا, خون بہتا چلا گیا. پھر دوسری طرف سے اور تیاری ہوئی کہ اب نیزوں سے کام نہیں چلے گا, چاروں طرف سے تیر چلاؤ. اب غور کیجئے, امام علی مقام اپنے گھوڑے پر سوار, ہاتھ پہ تلوار, چاروں طرف سے جفاکار, ہاتھوں میں تلوار اور تیر لیے امام علی مقام پر تیر برسا رہے ہیں. کوئی تیر سینے مبارک میں, کوئی تیر بازو مبارک میں, گھوڑے کو بھی تیر لگے. گھوڑے کا اتنا خون بہ گیا, گھوڑا چلنے کی پوزیشن میں ہی نہیں تھا. امام علی مقام وہیں رک گئے اور چاروں طرف سے تیر آ رہے. پیارے اسلامی بھائیوں, ایک وہ تیر آیا اور اس مقام پہ لگا جس پیشانی کو مصطفیٰ کریم چوما کرتے, جس مقام کو جو بوسا گائے مصطفیٰ تھی. میرے آقا اس جگہ کو بوسا لیتے تھے. میرے آقا نے حجر اسود کو بھی بوسا لیا. آج تک ہم حجر اسود کو کیسی محبت سے دیکھتے ہیں کہ یہ وہ پتھر ہے جسے مصطفیٰ کریم نے چوما ہے, اور یہ وہ پیشانی تھی جسے آقا صلی اللہ علیہ وسلم چوما کرتے تھے. ایک تیر آتا ہے پیارے امام حسین رضی اللہ تعالیٰ عنہ کے پیشانی مبارک پر لگتا ہے, آپ کو چکر آ جاتے ہیں اور آپ گھوڑے سے نیچے تشریف لے آتے ہیں. انہوں نے مزید آپ پر حملے کیے, کئی زخم, خون ہی خون. آپ زمین پر تشریف فرمائے, ظالم آتا ہے اور آپ کے سر مبارک کو جسم سے جدا کر دیتا ہے. انا للہ و انا الیہ راجعون. 10 محرم الحرام, جمعہ کا دن, کربلا کا میدان, 61 سنہ ہجری. چھپن سال 5 ماہ 5 دن کی آپ کی عمر مبارک, اور امام علی مقام نانا کا دین بچاتے ہوئے دنیا سے پردہ فرماتے ہیں. شہادت
का जाम पीते हैं और अपनी नाना जान की उम्मत को पैगाम देते हैं कि इन लालचियों को क्या मिला। आज इमाम हुसैन का तो तस्करा है, इन लालचियों को क्या मिला, क्योंकि बाद में तो एक एक से बदला लिया गया, इब्ने जियाद, इब्ने साद, किसी को भी ना छोड़ा गया। मौलाना नईमुद्दीन मुरादाबादी रहमतुल्लाह ताला अलैह लिखते हैं, इब्ने साद को रे की हुकूमत, जो रे तेहरान, जो आज तेहरान कहलाता है ईरान का, उसकी गवर्नरी की इलालत दी गई। तो मुफ्ती नईमुद्दीन मुरादाबादी अलैह रहमा लिखते हैं, वाकया करबला बयान करने के बाद जब सबको अपने अंजाम तक पहुंचाया गया तो अब लिखते हैं, इब्ने साद रे की हुकूमत तो क्या मिली, इब्ने साद रे की हुकूमत तो क्या मिली, जुल्म और जफा की जल्द ही तुझको सजा मिली, इस शिमरे नाबकार शहीदों के खून की कैसी सजा तुझे अभी ए ना सजा मिली, ए तिश्तिगाने खूने जवानान अहले बैत देखा के तुमको जुल्म की कैसी सजा मिली, कुत्तों की तरह लाशें तुम्हारे सड़ा किए, कुत्तों की तरह लाशें तुम्हारे सड़ा किए, गोरे पे भी न गौर को तुम्हारी जा मिली, रुस्वाए खल्क हो गए, बर्बाद हो गए, न पैसा काम आया, न इख्तदार काम आया, न कोई मनसब काम आया, कुछ भी काम ना आया। पढ़ लो यजीदियों का अंजाम, किताबें लिखी हुई यजीदियों के अंजाम पर, रुस्वाए खल्क हो गए, बर्बाद हो गए। यही नेरे फरात पर 10 मुहर्रम को ही इब्ने ज़ियाद मारा गया, तो तीन साढ़े तीन साल की हुकूमत रही, यजीद मर गया, सारे मर गए, रुस्वाए खल्क हो गए, बर्बाद हो गए, मर्दूद तुमको जिल्लते हर दो सरा मिली, तुमने उजाड़ा हजरते जहरा का बोसता, तुम खुद उजाड़ गए, तुम्हें ये बद्दुआ मिली, दुनिया परस्तो दीन से मुंह मोड़ कर तुम्हें दुनिया मिली ना, ऐशो तरब की हवा मिली, आखिर दिखाया रंग शहीदों के खून ने, सर कट गए अमाना तुम्हें एक जरा मिली, पाई है क्या नईम उन्होंने अभी सजा। ये जो सजाएं थी, ये सजाएं ठीक है, मगर इसके बाद देखना, पाई है क्या नईम उन्होंने अभी सजा, देखेंगे वो जहीम में जिस दम सजा मिली। इमाम अली मकाम, इमाम तिश्ना काम, इमाम हुसैन रदी अल्लाह ताला अन्हो की शहादत रिवायतों में आता है, बहकी नजरत इब्ने अब्बास से रिवायत की कि एक रोज में दोपहर के बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम की मैंने ख्वाब में ज्यारत की, मैंने देखा कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जुल्फे, मुबारक गेसू पर गुबार है, मिट्टी है, दस्ते मुबारक हाथ में एक खून भरा शीशा है। ये हाल देखकर मैं बेचैन हो गया, मैंने अर्ज किया, आका आप पर मैं कुर्बान जाऊं, ये क्या हाल है कि बाल मुबारक गुबार आलूद है, हाथ में शीशी है, उसमें खून है। मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हुसैन और इनके साथियों का ये खून है, मैं इसे आज सुबह से उठाता रहा हूँ। हजरत इब्ने अब्बास फरमाते हैं, मैंने इस तारीख और वक्त को याद रखा, जब खबर आई तो मालूम हुआ कि इमाम हुसैन उसी वक्त शहीद किए गए। हाकिम ने बहकी में हजरत उम्मे सलमा से एक हदीस रिवायत की, उन्होंने भी इसी तरह हुजूर सल्लल्लाहु अलैहि वसल्लम को ख्वाब में देखा कि आपके सरे मुबारक और दाढ़ी मुबारक पर गर्द गुबार है। अर्ज किया, मेरी जान आप पर कुर्बान, ये क्या हाल है? फरमाया, अभी हुसैन के मक्तल में गया था, जहां हुसैन शहीद हुए मैं वहां गया था, यानी करबला के मैदान की बात की जा रही है। इसी तरह एक और रिवायत पे, जब इज्जत इमाम हुसैन शहीद किए गए तो आसमान से खून बरसा, कहते रावी के हमारे सारे मटके घड़े और तमाम बर्तन खून से भरे हुए थे। रिवायत में इमाम हुसैन रजी अल्लाह ताला अन्हु जिस रोज शहीद किए गए उस रोज बैतुल मुकद्दस में जो पत्थर उठाया जाता उसके नीचे ताजा खून पाया जाता था। गर्स जमीन और आसमान में एक गम का समा था,
तमाम दुनिया रंजो गम में डूबी हुई थी। शहादत इमाम हुसैन के दिन आफ्ताब को ग्रहण लगा, सूरज को ग्रहण लगा, ऐसी तारीकी हुई कि दोपहर में तारे नजर आने लगे, आसमान रोया, जमीन रोई, जिन्नों को रोता हुआ सुना गया। हजरत इमाम इमाम अली मकाम इमाम हुसैन का साया अभी उठना ही था, यानी आपको शहीद होना ही था कि यजीद और खुलकर खेला। बदबख्त ने भाई बहन का ब्याह तक को राइज किया, शराब भरले से राइज हुई, नमाजों की पाबंदी उठ गई, सरकशी में और इजाफा हुआ। मैं जब ये पढ़ रहा था कि जिस तरह बदकारी और मर्दों के साथ मर्दों की बदफैली, भाई बहन का निकाह और ये शराब और इस तरह की जो चीजें आम हुई, तो यजीद ने इसको आम किया। ये तो यजीदी अंदाज है। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की शरीयत इसे मना करती है, बदकारी से मना करती है, बदफैली से मना करती है, हराम है, शराब हराम है, इससे सूद को राइज किया, सूद हराम है, इससे जिन रिश्तों को आपस में निकाह करवाया वो हराम है। इस तरह के हराम काम जो यजीद ने अपने दौर में शुरू किए और उसको राइज किया, उसको बढ़ाया। मैं ये पढ़ रहा था, मैंने कहा आज भी दुनिया में कई जगह पर इस तरह की चीजें नजर आती हैं, और दुनिया में इस तरह के कई बातें और आवाजें सुनाई देती हैं, आपको भी सुनाई देती होंगी, मुझे भी सुनाई देती हैं। मुसलमानों को इस मामले में अल्लाह पाक से डरना चाहिए। बदकारी हराम, बदफेरी हराम, शराब हराम, जुआ हराम, इसके दौर में नमाजों की पाबंदियां उठ गई। ए इमाम हुसैन से मोहब्बत करने वालों, क्या इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु ने जो शहादत दी, जो कुर्बानी दी, क्या उसका सबक भूल गए हो? यही तो इस बदबख्त यजीद का मामला था कि ये जालिम था और ये शरीयत के अहकाम पर अमल नहीं करता था। इमाम अली मकाम ने से बैत भी की, अगर आप बैत कर लेते तो क्या आप इस तरह शहीद किया जाता? आप जो मांगते आपको दिया जाता, था ही सब इनका। लेकिन ऐसा नहीं किया इमाम हुसैन रज़ी अल्लाह ताला अन्हु ने। जहां जहां मदनी चैनल पर आप देखो सुन रहे हैं, फिदारे मदीना में आशिका ने सहाबा और अहले बैत जमा है, जहां जहां ये पैगाम मेरा मेरी आवाज पहुंच रही है, आज पहुंच रही है, बाद में पहुंचेगी, इस बात को याद कर लो। बदकारी, बदफैली, शराब, ये जुआ, ये सब हराम है। मुसलमान को इसके करीब भी नहीं जाना, ना इसे राइज होने देना है, ना इसको परवान चढ़ने देना है, ना इसकी तरफ अपने आप को या अपनी नस्लों को जाने देना है। मेरी दरखास्त और मेरी बात कान खोल कर सुनो, ये आशिका ने साबर अहले बैत दुनिया भर की इस वजह सूरत हाल है, मैं इसको एक एक करके खोलकर बयान नहीं कर सकता। जिन जिन चीजों की तरफ आज कौम चल पड़ी है, स्पेशली वेस्टर्न कल्चर और मगरिब कल्चर चल पड़ा, आप बोलोगे मगरिब मेरा, मुसीबत यह है कि होता कहीं और है और आता यहां भी है। अब किसी को आने की जरूरत नहीं पड़ती, टीवी और मीडिया पर ही हमें सब कुछ दिखा दिया जाता है, व्हाट्सएप पर सब कुछ बता दिया जाता है, सोशल मीडिया पर सब कुछ दिखा दिया जाता है, स्कूल और कॉलेज यूनिवर्सिटीज के अंदर बच्चों को इस मामले में जहन दे दिया जाता है। हम सर पर हाथ रख के बैठे रह जाएंगे, हाय अफसोस ये क्या हो गया, हमारा तो सब कुछ लूट गया। अब भी ना समझे तो याद रखो मुसलमानों, तुम्हारी दास्ता तक ना रहेगी दास्तानों में। ए आशिका ने साहब और अहले बैत, मेरी बात कान खोल कर सुनो, दिल के कान खोलो, जाहिरी कान खोलो, अपने दिमाग को खोलो जो मैं कहने जा रहा हूं, अपने बच्चों की और अपनी खालिस्तन दीनी तरबियत की तरफ ध्यान दो। जो कुछ किया जा रहा है वो बयान नहीं किया जा सकता, इतना कुछ तबाही आ रही है दुनिया भर में, इतनी कुछ तबाही आ रही है, तसव्वुर नहीं कर सकते हम कि ये भी होने जा रहा है। बात चीजों को कानूनी शक्ल दी जाती है, उभारा जाता है, सवालात खड़े किए जाते हैं। मुसलमानों के बच्चे जिन तालीमी इदारों में पढ़ने जाते हैं, उन तालीमी इदारों में जिस तरह की इनकी जहन साजी की जा रही होती है, یہ سلو پوائزن ہے جو اس قوم کے سوچوں میں ڈالا جا رہا ہے. میری بات توجہ سے سنو کہ دین کی حفاظت کے لیے، ایمان کی حفاظت کے لیے، غیرت ایمانی، جوش ایمانی کے تعلق سے میں جو بات کر رہا ہوں، اے امام حسین رضی اللہ تعالی عنہ کے غلاموں میری بات سنو. جو بد نگاہیاں، بد فعلیاں، بے شرمیاں، لباس کے ساتھ بے شرمیاں، بے حیایاں، بے غیرتیاں جو بڑھ رہی ہیں اور اسے جس طرح ایک آفیشیل انداز میں لیا جا رہا ہے، کلچرل انداز میں لیا جا رہا ہے. ارے آپ بتا، جب آدھا ننگا ہونا ہی کلچر ہو گیا، بد نگاہی کرنا کلچر ہو گیا، غیر محرم عورتوں سے ہاتھ ملانا کلچر ہو جائے، غیر محرم عورتوں سے گلے ملنا کلچر ہو جائے، اور جو اس پر عمل نہ کرے اسے بیکورڈ کہا جائے، اس کو برا کہا جائے. جب بچے اور بچیاں آپس میں دوستیاں کریں، لڑکے اور لڑکیاں آپس میں دوستیاں کریں، اور دنیا بھر میں بغیر شادی کے رہنا، لیونگ ریلیشن شپ جس کو کہتے ہیں، کہ بغیر شادی کے سالوں تک رہو، اس سے بچے بھی پیدا ہو جائیں، مجھے بتائے جب یہ رواج آنا شروع ہو جائے اور اسے آفیشل کیا جائے، اس وقت بھی کیا ہم یہی دیکھتے رہ جائیں گے اور صرف تبصرے کریں گے کہ ہاں ہاں حال بہت برا ہے؟ ارے بھائی آگ لگی ہوئی ہے، آگ لگی ہوئی ہے. آپ بولو میرے گھر میں نہیں ہے، کب تک بچو گے؟ اگر اپنے گھر کو اس آگ سے بچانا چاہتے ہو تو اس گلی میں لگی آگ کو بجھاؤ. اور آپ بولو کیسے آگ کو بجھائیں؟ دین، اسلام، مذہب پر عمل. میرا رب فرماتا ہے، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، اے ایمان والو اسلام میں پورے کے پورے داخل ہو جاؤ. ہماری خوشی، ہماری غمی، ہماری شادیاں، ہمارا کھانا، ہمارا پینا، ہمارا پہننا، ہمارا اوڑھنا، ہمارا دیکھنا، ہمارا سننا، ہمارا بولنا، ہمارا دوستی کرنا، ہمارا دشمنی کرنا، جو کچھ بھی ہے، شادیاں کرنا، کس سے شادی کرنی ہے، کس سے نہیں کرنی، کس سے دوستی کرنی ہے، کس سے نہیں کرنی، کیا کھانا ہے، کیا نہیں پینا، کہاں جانا ہے، کہاں نہیں جانا، کس سے تعلق رکھنا ہے، کس سے تعلق نہیں رکھنا. یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، اے ایمان والو اسلام میں پورے کے پورے داخل ہو جاؤ. ہماری پوری زندگی سر کے بال سے لے کر پاؤں کے ناخن تک ہیڈ ٹو ٹو ڈیو ٹو اسلام ہونی چاہیے، اس پر انسپیکشن آف اسلام ہونی چاہیے، قرآن کے مطابق ہونی چاہیے. قرآن کہتا ہے یہ محبوب جو تمہیں دے وہ لے لو، جس چیز سے روکے اسے رک جاؤ. قرآن کہتا ہے لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، رسول پاک صلی اللہ علیہ وسلم فرماتے ہیں تمہارے درمیان دو عظیم چیزیں چھوڑے جا رہا ہوں، ایک قرآن، دوسرے میرے اہل بیت، اور ایک روایت بات ہے قرآن، دوسری میری سنت. آپ نے اپنے اصحاب صحابہ کرام کو ہدایت کے تارے بتایا، کسی ایک کی پیروی کر لو ہدایت پا جاؤ گے. اہل بیت کو ہماری نجات کا ذریعہ بنایا، اہل بیت کی پیروی کرو تمہاری نجات ہو جائے گی. اے میرے پیارے اسلامی بھائیو، اے صحابہ اور اہل بیت سے محبت کرنے والوں، ذرا سوچو وہ کیا پردے کا دور تھا، کیا شرم کا دور تھا، کیا حیا کا دور تھا. قرآن پڑھنے والے گھر گھر، حدیث سمجھنے والے گھر گھر تھے. آج ہمیں اور ہمارے بچوں کو دیکھ کر قرآن پڑھنے نہیں آتا، آج ہمیں طہارت نہیں آتی، آج ہمیں نماز نہیں آتی، آج ہمیں عبادت نہیں آتی، آج ہم ایک دوسرے کے عزت اور خون اور دولت کے چکر میں پڑے رہتے ہیں. اس کا مال کھا جاؤ، اس کا مال کھا جاؤ، اس کی جان لے لو، اس کے خلاف سازش. ارے خدا کے بندو تمہیں کیا ہو گیا ہے؟ رسول پاک صلی اللہ علیہ وسلم فرماتے ہیں اللہ کے بندو بھائی بھائی ہو جاؤ. مصطفیٰ کریم صلی اللہ علیہ وسلم فرماتے ہیں، امام حسین رضی اللہ تعالیٰ عنہ کی قربانی کیا ہم بھول جاتے ہیں؟ یزید اور اس کے لشکریوں کو جس چیز نے برباد کیا، کیا اس کا سبب بھول جاتے ہیں ہم؟ مگر اس وقت جو دور جس انداز سے چل رہا ہے، میری بات توجہ سے سنو میرے پیارے اسلام بھائیو، مدری چینل پر جو بھی مجھے دیکھ اور سن رہے ہیں، سن رہی ہیں، مائیں، بہنیں، بیٹیاں، میرے پیارے اسلامی بھائیوں، اسلامی بہنوں، دنیا بھر کے عاشقان رسول، میری بات کو سمجھو، پلیز سمجھو. حیا، شرم، موڈیسٹی ویری نیسسری. یہ میرے آقا نے جو فرمایا نا کہ الحیا شعبۃ من الایمان، حیا ایمان کا ایک شعبہ ہے، الگ سے بیان کیا حیا کو اور فرمایا جس میں حیا نہیں اس کا جو جی چاہے کرے. حیا کو آگے دیں، دیکھتے وقت ہمیں حیا آنی چاہیے، دیکھنا جائز نہیں ہے. موبائل، ٹی وی، میڈیا، اخبارات، पेपर, तहरीर, राइटिंग, एवरीथिंग, मार्केट, फंक्शंस, दावतें, इन सब पे गौर करें क्या करना चाहिए। नहीं, थोड़ा स्टैंड लें, मेरी बात समझो, घरों में बैठे इस्लामी भाइयों बात समझे। आज हम जिन दावतों की बात करते हैं उन दावतों में माँ बहने नाच रही हैं, बेटियां नाच रही हैं, शराबें मुसलमानों के घरों में पी जा रही हैं, शादी के मौके पर एक कमरे में जुआ खेला जा रहा है, एक कमरे में शराबें पी जा रही है, तो कई लड़के और लड़की आपस में हाथ डालकर बैठे हुए हैं। जी हाँ, मुसलमानों के घरों की बात कर रहा हूँ। और आज हम इमाम हुसैन की शहादत की के वाकया सुन रहे हैं, दीन को बचाने के लिए, नाना के दीन को बचाने के लिए जवान अली अकबर ने कुर्बानी दी, शहादत दी। हजरत इमाम कासिम रजी अल्लाह तआला अन्हु ने शहादत ली, इमाम अली मकाम शहीद हो गए, हजरत अब्बास अलमदार शहीद हो गए, कितने सहाबा शहीद हुए, कितने अहले बैत घराने शहीद हुए। क्या इनकी शहादतों को भूल जाते हम लोग? क्या ये दिन था या मुसलमानों के घरों में इनकी बच्चियां नाचेंगी, माँ नाचेगी, बाप नाचेगा, दोस्त नाचेंगे, सारा ये नाचने वाला घराना हो जाएगा और हम जाकर वह 200, 300, 300, 400, 400 माशरे के मौज्जज और इज्जतदार कहलाने वाले लोग वहां जाकर कुर्सियां लगाकर इनका नाच गाना देखेंगे? अस्तग़फिरुल्लाह, ये नाचने वाले और ये नाचना देखने वाले, इनको आप क्या नाम दोगे? कोई तो नाम दोगे इनका? आज जब हमारा यहाँ का या किसी भी मुल्क का एक मुसलमान किसी वेस्टर्न कंट्री में जाता है, थोड़े दिनों के बाद पूछते कैसीनो कहाँ है, बार कहाँ है, शराब की दुकान कहाँ है। अरे अल्लाह के बंदे, तू मस्जिद का पता पूछ। नहीं, ये बहुत बुरा हाल है। यहाँ से हम अपने बच्चे कमाने के लिए भेज देते हैं, कभी देखते ही नहीं है कि हमारा बच्चा पैसे आ रहे हैं ना, बच्चा कहाँ जा रहा है ये तो देखो, पैसे तो तुम्हारे पास आ रहे, बच्चा कहाँ जा रहा है, लड़का कहाँ जा रहा है, जवान बेटियां शरई सफर बगैर मेहरम के कर रही हैं, जहाजों में बैठना मुश्किल हो जाता है। इतना नहीं था पहले, इतना नहीं था, अब बढ़ रहा है। मैं मानता हूं कि दीन का काम भी बढ़ रहा है, इस्लाम की खिदमत का जज्बा भी बढ़ रहा है, लोग आ भी रहे हो, ये परेशानियां भी लोगों को दीन के पास ला रही हैं। अब ऑप्शन इनके पास नहीं रहा। मगर दूसरी तरफ अगर हम देखें तो ये बेहयाई और बुराई का सिलसिला भी बढ़ता चला जा रहा है मेरे प्यारे इस्लामी भाइयों, और इतनी खतरनाक स्टेज तक है, अल्लाह की पनाह, बहुत खतरनाक। यानी ईमान के मामला हो चुके हैं, ईमान दाव पे लगे हुए हैं। लिहाजा जहां जहां तक आप सुन रहे हैं, अब तो फैजान मदीना में, मैं आपको अर्ज कर रहा हूं, अपने बच्चों को दीन की तालीम की तरफ लाएं, इनके अकीदे को मजबूत करें, इनके एतकाद को मजबूत करें, ईमानियात के ताल्लुक से, अल्लाह वाहदहू ला शरीक के ताल्लुक से जो अकीदा है, सरकार सल्लल्लाहु अलैहि वसल्लम के आखिरी नबी होने के ताल्लुक से और आपकी खूबियां और खसूसियात के ताल्लुक से जो अकीदा है, हर साहबी ये नबी जन्नती का नारा इसमें याद कराएं, मोहम्मद मुस्तफा सबसे आखिरी नबी का नारा इन्हें याद कराएं, अल्लाह है ये बता दें, एक ही है ये भी बता दें, तौहीद के ताल्लुक से मजबूत, उलूहियत के ताल्लुक से मजबूत, रबूबियत के ताल्लुक से मजबूत, रिसालत के ताल्लुक से मजबूत, मोहब्बत सहाबा और मोहब्बत अहले बैत के ताल्लुक से मजबूत, कि सहाबा और अहले बैत, खलास बात खत्म, ना इनके ताल्लुक से हमको कमजोर बात कहेंगे ना सुनेंगे, और जो इनके ताल्लुक से कमजोर बात करे किसी साहबी और अहले बैत के ताल्लुक से, हमारा उससे कोई ताल्लुक नहीं है, हम गुलाम हैं साहबा और अहले बैत के, हम औलिया कराम की कमजोर बातें नहीं सुन सकते। अपने बच्चों को बताएं ये कुरान हक है, ला रैब फी, इसमें कोई शक और शुबे की गुंजाइश नहीं है, उसका कुरान पर एतकाद मजबूत हो, हदीस पर एतकाद मजबूत हो, इसको औलिया कराम की बातें बताएं। मैं आपको जो सब अर्ज कर रहा हूं, अल्लाह करे कि 10 मुहर्रम और हराम 1445 को ये की हुई बातें आपको याद रह जाएं। इसे सरकार सल्लल्लाहु अलैहि वसल्लम के मौजजात, सहाबा कराम की करामात, इनकी बरकतें, इश्क रसूल, नबी पाक के नाम पर कुर्बानी देना, जोहद, तकवा, परहेजगारी इख्तियार करना, ये बताएं अपनी औलाद को। नहीं बताएंगे तो बहुत आगे जाकर पछताना पड़ सकता है। इन्हें बताएं इमाम आजम की मोहब्बत, आयमा अरबा की मोहब्बत, गौसे पाक की मोहब्बत, गरीब नवाज की मोहब्बत, दाता साहब की मोहब्बत, बिलखसूस आला हजरत इमाम अहले सुन्नत की मोहब्बत कि आला हजरत इमाम अहले सुन्नत की मोहब्बत तो हम इनके पैरोकार और सही मायनों में इनके पीछे चलने वाले बन गए। तो इसके आगे जो भी औलिया कराम और साहबा कराम की मोहब्बत है जिस अंदाज और जिस लेवल की चाहिए इंशाल्लाह हमें और हमारी नस्लों को मिलेंगी। ये अमीर सुन्नत ने जो हमें आला हजरत का जो रास्ता दिखाया है ना, ये बहुत बड़ी हिकमत है। मैं ऐसे नहीं अमीर सुन्नत को अर्ज करता रहता हूं इनके ताल्लुक से, हकीमुल उम्मत है। इन्होंने बाकायदा इस बात को जांच लिया, समझ लिया कि अब इतने सारे नाम बिल्कुल दुरुस्त है मगर एक नाम दे दिया, इनको पकड़ लो सारे दामन तुम्हारे हाथ में आ जाएंगे। और वो दामन है आला हजरत इमाम अहले सुन्नत का रहमतुल्लाह ताला अलैह। ये यकीन कर ले आप, मैं जब बाज औकात अभी मैं बाहर से आया हूं, तकरीबन छह मुहर्रम हो गई जब मैं सफर से वापस आया हूं, मैं सुनकर देखकर और बातचीत कर आया हूं। आला हजरत इमाम अहले सुन्नत का नाम याद कराएं, बुजुर्गाने दीन का नाम याद कराएं, अमीर अहले सुन्नत के जरिए इन्हें गोस्पा का मुरीद बना दें। आपका कोई बच्चा बिगैर बेपीरा नहीं होना चाहिए, बात समझने की कोशिश करें। अरे यही मुरीद होगा कि जब उसको याद आएगा कि मेरा पीर कौन है तो याद करेगा मेरा पीर वो है जो आका की बारहवीं मनाते हैं, मेरे पीर वो है जो गौसपा की ग्यारहवीं मनाते हैं, मेरे पीर वो है जो साहबा और अहले बैत की मोहब्बत के जाम पिलाते हैं, मेरे पीर साहब वो है जो मदीने की बातें बयान करते हैं, मेरे पीर वो है जो गरीब नवाज की छठी मनाते हैं, आला हजरत की पच्चीसवीं मनाते हैं। इन्हें सब पता होगा कि पीर साहब कौन, पीर साहब की खसूसियत क्या, पीर साहब का अंदाज क्या। और जब एक बार मुरीद अपने पीर से सही तौर पर जुड़ जाता है अल्हम्दुलिल्लाह मजबूत हो जाता है। इस बुनियाद की मैंने मास्टर की आपको बताई है, ये शॉर्टकट है। अपने बच्चों को बचपन से बताएं, ये जब तालीमी इदारों में जाएगा कंफ्यूज हो जाएगा, निसाब पढ़ेगा कंफ्यूज हो जाएगा, बाहर दोस्तों में जाएगा कंफ्यूज हो जाएगा। हमें हमारे बच्चों को कंफ्यूज होने से पहले ही मजबूत बना देना है कि कोई बात जो इससे खिलाफ शरीयत पता चले कान में आए फौरन वो कह दे ये बात गलत है, मुझे ऐसा नहीं सिखाया गया। कंफ्यूज नहीं होना चाहिए हमारा बच्चा, वो तब होगा जब हम कुछ पढ़ेंगे, हम कुछ सीखेंगे, हम कुछ बयान करेंगे। किताबें मौजूद है, हमारा इस्लाम किताब मौजूद है, बाहर शरीयत का पहला हिस्सा मौजूद है, कुफ्रिया कलीमात के बारे में सवाल जवाब किताब मौजूद है, निसाब हमारे सामने है, निसाब हमारे सामने है। अब तो दिक्कत भी नहीं है, मोबाइल फोन के अंदर किताबें आ जाती है भाई, प्रॉब्लम ही नहीं है। सोशल मीडिया का दीवाना बनना चाहता है दावत इस्लामी के सोशल मीडिया के पीछे लगा दे, वेबसाइट पर जाना चाहता है दावत इस्लामी की वेबसाइट पर लगा दे। दीन और ईमान बचाने के ताल्लुक से मैं कह रहा हूं, और फिर इस्लाम और दीन की दावत देने वाला बनाए, नेकी की दावत देने वाला बनाए। इंशाल्लाह नेकी की दावत देने वाला बनेगा, खुद इसका दीन और ईमान मजबूत होता चला जाएगा, आमाल में मजबूती आएगी, नमाज में मजबूती आएगी, इबादत में मजबूती आएगी। मदनी काफलों का मुसाफिर बनाए, मदरसतुल मदीना, जामियतुल मदीना, दारुल मदीना, फैदान मदीना, मकतबतुल मदीना, हर तरफ मदीना ही मदीना तो हो रहा है। घर में मदनी चैनल, मदीना ही मदीना। अल्लाह करे कि हम इस बात को समझ ले, इलाकों में मदरसतुल मदीना बालिगान है, हर माह मदनी काफले, हफ्तावार इज्तिमाएं, हफ्तावार मदनी मुजाकरा, इतने सारे काम हमको दावत इस्लाम, हमें बिजी रख रही है दावत इस्लाम, ये फारिग होने का टाइम नहीं है, फारिग होने का टाइम नहीं है। हम लोग फारिग रहेंगे, हमारे बच्चे फारिग रहेंगे, हम लोग फंस जाएंगे। जिक्र अस्कार दुरूद पाक तिलावत कुरान सीखना पढ़ना समझना बहुत काम है हमारे लिए, तो कुछ नियत करें प्यारे साईं भाइयों, नियत करें अपने लिए अपनी नस्लों के लिए, नियत करें, कर लें आज नियत। और जो मतलब होगा अब बात कर लेंगे यार, हमने अपने आप को और अपने बच्चों को बचाना है। खुद को भी बचाना है बचो। हम ये ईमान की तहफ़ुज़ के बाद दावत इस्लामी ईमान बचाओ तहरीक भी है। ईमान वालों अल्लाह से डरो जैसा कि उसे डरने का हक है, यानी हर एक अपनी वसअत और ताकत के मुताबिक अपने रब से डरेगा और ना मरना मगर मुसलमान। ईमान की हिफाजत कैसे होगी, मेरी, मेरे बच्चों की, मेरी बीवी की, मेरी माँ बहन की, मेरी नस्लों की। ए प्यारे इस्लामी भाइयों, ये समझ लो, ये सीख लो, बुनियादी बात बयान करो। मेरे मुबल्लिगो, ये बात समझ लो, दुनिया भर में दावत इस्लामी के मुबल्लिगीन इस बात को समझे, और हर वो जगह जहां पर दीन, ईमान, अखलाकियात, किरदार खतरे में हो, दाव पर हो, रास्ता बदल दे। अल्लाह पर भरोसा करो, रिस्क अल्लाह देने वाला है, इज्जत और जिद्दत अल्लाह देने वाला है, जिंदगी और मौत अल्लाह के दस्ते कुदरत पे, अपने रब पर भरोसा करो। और दुनिया की किसी भी ऐसी चीज के पीछे ना हम जाए ना अपनी औलाद को जाने दें कि जहां पर दीन, ईमान, अखलाक और किरदार दाव पे लगते हों। बार बार मैं कह रहा हूं, बार बार मैं कह रहा हूं, फिर ना कहना किसी ने कहा नहीं था। दुनिया के कई मुल्कों में मेरा सफर रहता है, कई मुल्कों में सफर रहता है, कई मुल्कों वालों से मेरी मुलाकातें रहती है, और मैं जाता हूं तो वहां के ये दर्द मंद मुसलमान अपनी कैफियत बयान करते हैं, मगर मुसीबत ये है कि वहां से बचने और बचाने की हिम्मत नहीं लाते। समझ सब आ रही है कि हम कहां तबाही की तरफ जा रहे हैं, समझ सब आ रही है। दूध को कोई दूधू नहीं बोलता, पानी को कोई मम्मम नहीं बोलता, ऐसे कोई गर्म चाय नहीं पी जाता, सब समझ आती है, स्याह सफेद की समझ आती है, कलर की समझ आती है, सर्दी गर्मी की समझ आती है, सब समझ आती है, पैसे कमाने पैसे बचाने की समझ आती है, यह भी समझ आती है कि यह एक बड़ी मुसीबत है जो हम पर आई हुई है, मगर इस मुसीबत से निकलने की हिम्मत नहीं कर पा रहा मेरा। ये बस दुआ करें, दुआ करें, अल्लाह पाक हमें हिम्मत अता फरमाए। ए खास आए खासान रसूल, वक्त दुआ है उम्मत पे तेरी आके अजब वक्त पड़ा है, पर याद है एक किश्ती ये उम्मत के निगेबां, बेड़ा ये तबाही के करीब आने लगा है, जो कुछ भी है सब अपने ही हाथों के है करतूत, शिकवा है जमाने का ना किस्मत से गिला है, देखे हैं ये दिन अपनी ही गफलत की बदौलत, सच है कि बुरे काम का अंजाम बुरा है, कर हक से दुआ उम्मते मरहूम के हक में, खतरों में बहुत इसका जहाज आके गिरा है, हम नेक हैं या बद हैं बिल आखिर है तुम्हारे आका, हम नेक हैं या बद हैं बिल आखिर है तुम्हारे, किस्मत बहुत अच्छी है मगर हाल बुरा है, फरियाद है फरियाद है ए किश्ती उम्मत के निगेबां, बेड़ा ये तबाही के करीब आन लगा है। ए प्यारे इस्लाम भाइयों, मस्जिद आबाद करो, आपके इलाके की मस्जिद खाली नहीं रहनी चाहिए, बाजार में है, घर में, जहां भी नमाज का वक्त हो फौरन मस्जिद में जाएं, और अपने समझदार बच्चों को जिन्हें मस्जिद में ले जाना जायज है अपने साथ मस्जिद में ले जाकर नमाज पढ़ाएं। बहुत आजमाइश हो जाएगी। मैंने आपके सामने जो कई चीजें ऐसी है जो बयान नहीं की जा सकती, बस अल्लाह करे आप मेरी इन बातों को जिस हद तक समझ सकते हैं समझ जाएं। हर बात लाइव करना मुश्किल है, बहुत मुश्किल है, लफ्जों का इस्तेमाल करना बहुत मुश्किल है, और कुछ बातें ऐसी जो कर रहा है लेकिन जबान लफ्ज जबान पर नहीं आ पाते, ऐसी भी हयाई आम है। मैंने आपको एक प्रोटेक्शन मतलब कहां पर हिफाजत कैसे हो सकती है, मैंने उसका तरीका और रास्ता बताने की कोशिश की है, अब आपके ऊपर है। अल्लाह पाक मुझे भी तौफीक दे, अल्लाह आपको भी तौफीक दे, इस्लामी बहनों को भी अल्लाह तौफीक दे। जो कॉलेज यूनिवर्सिटीज के हालात है मुझसे ज्यादा आपको पता होगा, नशा तालीमी इदारों में 70-70% नशा, और जो कुछ तबाही है इन दुनियावी तालीमी इदारों में, मैं सबका नहीं कहता, 100% की बात नहीं करता, जहां है वह कितनी है मुझसे ज्यादा आपको पता होगा, क्या क्या बर्बादी, क्या क्या बर्बादी, मीडिया के जरिए क्या क्या बर्बादी हो रही है, निसाब के जरिए क्या क्या बर्बादी हो रही है, 100% पर बात मैं नहीं कह रहा, लेकिन जो कुछ है सब आपके मालूमात में नहीं होगा ऐसा नहीं, सोशल मीडिया के जरिए जो बर्बादी हो रही है, हाथ हाथ में मोबाइल है, कि क्या क्या बचेंगे बचाएंगे। खौफे खुदा दिल में पैदा हो जाए, एक बात जो हमारे दिल में राशि हो जाए, अल्लाह देख रहा है, अल्लाह देख रहा है, अल्लाह देख। आपका बच्चा आपसे चुप कर तो काम कर लेगा, अल्लाह से कहां से छुपेगा? हम अल्लाह से चुप कर काम कैसे कर सकते हैं? अल्लाह देख रहा है। मौत की याद, जिक्र मौत करें अपने घर में, अल्लाह की याद का जिक्र, अल्लाह की याद की बातें करें, अल्लाह देख रहा है ये बातें करें, रसूल पाक की मोहब्बत की बातें करें, इन्हें दीन पढ़ाएं, इस्लाम पढ़ाएं, अपनी किताबें पढ़ाएं, मक्तुतुल मदीना से किताबें पढ़ाएं। अल्लाह पाक ने चाहा हमारी ये कोशिशें रंग लाएंगे, और ये हमको करना पड़ेगा। ए ईमान वालों, अपनी और अपने घर वालों की जानों को उस आग से बचाओ जिसका ईंधन आदमी पत्थर है। दिस इज अवर रिस्पॉन्सिबिलिटी, मेन रिस्पॉन्सिबिलिटी। नस्लों के बिगड़ने में जिम्मेदार कौन है, ये बाकायदा डिबेट है। वालिदैन खुद को बरी जिम्मा नहीं कर सकते, उस्ताद और टीचर खुद को बरी जिम्मा नहीं कर सकते, सिविल सोसाइटी वाले खुद को बरी जिम्मा नहीं कर सकते। मैं वही बात कर रहा हूं जो अल्लाह पाक और उसके प्यारे रसूल के इरशादात जो हमें मिलते हैं उसके मुताबिक करें। अल्लाह पाक हम सबको अमल करने की तौफीक अता फरमाए। इमाम हुसैन रज़ियल्लाहु ताला अन्हो का फैजान अल्लाह पाक हमें अता फरमाए, और दावत इस्लामी को अल्लाह पाक नजर बस से बचाए। जहां जाते हैं दावत इस्लामी, दावत इस्लामी, दावत इस्लामी। मैं दावत इस्लामी वाला हूं सिर्फ इसलिए नहीं कह रहा, जो कुछ देखकर सुनकर समझकर आते हैं मैं वो आपके सामने डिक्लेयर कर रहा हूं। देखिएगा कि अगर आप दावत इस्लामी के साथ देते हैं, मदनी काफिलों में सफर करते हैं, दीन के लिए अपने आप को पेश करते हैं, फिर उसका नतीजा क्या मिल सकता है इंशाल्लाह वो भी आप कल देखिए, और ना होने की सूरत में क्या नुकसान हो सकता है वो भी देख समझिएगा। अल्लाह पाक हमारे हाल पर रहम फरमाए, अल्लाह पाक हमारा ईमान सलामत रखे, हमारी नस्लों का अल्लाह पाक ईमान सलामत रखे। आमीन बिजाहि खातमि नबियीन सल्लल्लाहु तआला अलैहि वसल्लम, सल्लु अलल हबीब।
मैं मुबल्लिग बनूं सुन्नतों का, खूब चर्चा करूं